نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له واشهد ان لا اله الا الله وحده لا شريك له واشهد ان سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى اله واصحابه وسلم تسليما كثيرا كثيرا اما بعد، پھر یہ بورڈ کے یہاں پر ایک آفس کے افتتاح کے سلسلے میں بہت دنوں سے تقاضا تھا اور یہ ملکی حاصل بھی کی گئی، کافی عرصہ ہو گیا لیکن موقع نہیں ہو رہا تھا حاضری کا۔ بہت سے ساتھیوں کو یہاں بعض چیزوں کی سہولت چاہیے ہوتی ہے، جیسے ادھر کے علاقے میں جو شریعہ بورڈ کی طرف سے سرٹیفائیڈ دکانیں وغیرہ ہیں کے معائنے وغیرہ کے واسطے، نگرانی وغیرہ کے واسطے یہاں پہ کوئی سہولت ہو جائے تو اچھا تھا ساتھیوں کو دیکھنے کے لیے، جانے آنے کے لیے۔ اسی طریقے پر بعض مرتبہ کچھ مسئلے مسائل بھی ہوتے ہیں تو وہ لوگ وہاں تک پہنچا سکیں آرام سے مسئلے کو، شریعہ بورڈ تک فتاوہ کی لائن سے۔ اس کے لیے ایک ذیلی برانچ کی ضرورت محسوس کی جا رہی تھی اور کاؤنسلنگ وغیرہ کے بھی تقاضے آئے۔ فیملیز وغیرہ کے اندر جو ایشو ہوتے رہتے ہیں ان ایشوز میں دینی مشورے کی ضرورت پڑتی ہے۔ ویسے یہاں پر علماء کرام کی بڑی تعداد موجود ہے، وہ لوگ بھی اس کام کو انجام دے ہی رہے ہوں گے، لیکن یہ ہے کہ کچھ اپنے جان پہچان کے شناسا لوگ ہوتے ہیں تو ان کو تقاضے ہوتے ہیں کہ وہ اپنے مانوس لوگوں سے رابطہ کریں، تو ان کو تلاش ہو جاتی ہے ایسے موقع پر۔ تو کاؤنسلنگ وغیرہ کے واقعات میں بھی مدد محسوس کی گئی، مدد کی ضرورت محسوس کی گئی۔ اس طرح کے ضمنی کاموں کے لیے ایک آفس کی ضرورت تھی یہاں پر مسجد کے پاس گلینڈ لائٹ میں، اس لیے جو ہے اس کو حاصل کیا گیا۔ ہم یہاں کے جو علاقے کے ساتھی ہیں مسجد کے متعلق، جو احباب ہیں، جو سرپرست ہیں مسجد کے، ماشاءاللہ ان حضرات کا تعاون بھی حاصل ہے، ان کی سرپرستی حاصل ہے یہاں پر، تو وہ اگر ان شاء اللہ تعالیٰ یہ لوگ استفادہ کرنے کی شکل بنائیں ادارے سے تو ان شاء اللہ تعالیٰ ادارے کا فائدہ یہاں پر اس علاقے پر پہنچ سکتا ہے تھوڑا بہت، جیسا بھی اللہ تبارک و تعالیٰ اہل ادارہ کو توفیق عطا فرمائیں۔ اصل تو مسلمانوں کی خدمت ہے اور مسلمانوں کی خدمت کی دو شکلیں مشہور ہیں۔ ایک شکل ہوتی ہے مسلمانوں کی خدمت کی ان کے بچوں کی تعلیم و تربیت کے عنوان سے، جس میں مدرسہ ہوتا ہے، اسکول ہوتا ہے، حفظ ہے، اکیڈمک لائن ہے، عالم کا کورس ہے بچوں کا، بچیوں کا، یہ بھی مسلمان کی امت مسلمہ کی خدمت ہے، بہت ہی اہم ترین خدمت ہے، تھوڑی ضروری خدمات میں سے۔ اور مسلمانوں کی ایک خدمت وہ ہوتی ہے جو ان کے بڑوں کو درکار ہوتی ہے، مسلمانوں کے بڑوں کو درکار ہوتی ہے، بڑے مرد ہوں یا بڑی عورتیں ہوں، اس کے اندر یہ چیزیں آتی ہیں کہ ان کو کھانے کی سہولت ملے۔ صحیح، اب جا کے اللہ تبارک و تعالیٰ نے یہ فضل فرمایا، خاص کے سہولت سے آپ کو حلال مل جاتا ہے، ایک لمبی کوشش کے بعد اللہ تبارک و تعالیٰ نے یہ سہولت میسر فرمائی، ورنہ 99% قسم کھا کے لوگ حرام آپ کو کھلاتے تھے۔ یہ کیسے معلوم ہوا؟ یہ تحقیق کرنے سے معلوم ہوا۔ جتنے لوگ یہ کہتے تھے کہ ہم قسم کھاتے ہیں کہ ہم آپ کو حلال کھلا رہے ہیں، ہم نے کہا بھائی جب آپ قسم کھا رہے ہیں آپ ہم کو کنفرم کر لینے دو، ہم آپ سے پیسے تو نہیں لے رہے، اس ادارے نے شروع سے کبھی پیسے نہیں لیے اس کے۔ میں نے کہا بھائی آپ کو صرف کنفرم کر لینے دو ہم کو، تو انہوں نے موقع دیا، ٹھیک ہے بھائی آپ کنفرم کر لو، تو ہم نے یہ کنفرم کیا کہ حرام کنفرم حرام ہے۔ اور یہ 99% کا حال تھا، ہماری دیوان پہ پوری دکانیں حرام بیچتے تھے اور ہم کسی پہ بدگمانی نہیں کرتے تھے، بھائی جب بول رہا حلال تو حلال ہی ہوگا، لیکن جب آپ تحقیق کرنے کو گئے تو جو ڈیفینیشن ہے حلال کا وہ نہیں پورا ہوتا، لوگوں کو یہی نہیں معلوم ہے کہ حلال کا ڈیفینیشن کیا ہوتا ہے، بس یہ کہ حلال بول دیا تو حلال کھا رہے ہیں، ایسا ہو رہا تھا۔ تو اس قسم کی جو ہے نا اللہ تبارک و تعالیٰ نے ایک عرصے کے بعد میں یہ سہولت دی ہے، لیکن ابھی بھی ضرورت ہے، لوگ چیٹنگ بھی کرتے ہیں۔ مطلب یہ ہے کہ وہ چونکہ حلال کھانے والے بہت تیار ہو گئے تو لوگ جو ہے نا حلال بیچ رہے ہیں، اللہ کے ڈر کی وجہ سے حلال نہیں بیچ رہے، اللہ کا خوف ہے حرام بیچوں گا تو جہنم میں جاؤں گا، ویسا نہیں ہے، चूंकि कस्टमर हलाल चाह रहे हैं इस वजह से हलाल दे देना चाह रही पब्लिक, तो अभी भी खुदा का खौफ नहीं है। जब जब खुदा का खौफ जब नहीं होता तो आदमी मौके पर चीटिंग कर लेता है, इसी वजह से हर थोड़े दिन को कोई ना कोई रिवोक भी होता रहता है, जाके देखते हैं, रिपोर्ट मिल जाती है, कोई कोई इन्फॉर्म कर देता है शरिया बोर्ड के जिम्मेदारों को, भाई देखो तुम तो तुम्हारा तो सर्टिफिकेट है यहाँ पे तो ये बिक रहा है, फ़ौरन वहाँ से जिम्मेदार भाग के आते हैं, वो लोग मुआयना करते हैं, फिर वो रिवोक करते हैं, चलता रहता है सिलसिला ही। तो अल्लाह का शुक्र है अल्हम्दुलिल्लाह ताला एक बहुत बड़ी तादाद के अंदर स्लाटर हाउसेज भी और होल सेल डीलर भी और रिटेल वाले भी और होटल वाले भी फलां फलां माशाल्लाह से एक बड़ी तादाद, तो अब उसकी मुस्तकिल निगरानी की ज़रूरत है। और हम चूँकि ये सर्विस उनको फ्री देते हैं लेकिन हमको तो फ्री नहीं पड़ती ना, मतलब ये कि जिन लोगों को भी हम हायर करेंगे उनकी तनख्वाह देना पड़ता है, काम करने वाले बहुत बड़े पे, अब 400 से ज़्यादा तो वो हो गए, अब तो यानी हर महीने में 2 मरतबा 400 से ज़्यादा जगहों का इंस्पेक्शन करने का है, आप अंदाज़ा कर लो कितना बड़ा काम हो गया है, कितने लोगों को हायर करना पड़ेगा। कुछ लोग वॉलंटियर ही कर रहे हैं, कुछ लोग बहुत थोड़े पैसों पर राज़ी हो जाते हैं, कुछ लोगों का गुजारा मतलब उस पर नहीं होता है तो उनको तो ज़्यादा चाहिए होता है, और सफ़र होते हैं, आना जाना होता है, जहाज़ों के सफ़र ज़्यादा हैं, दूर दूर है ना, दूर है तो जहाज़ से जाना पड़ता है, होटल में क़याम करना पड़ता है, वहाँ पर रात में जब एक दिन पहले जाना, रात में ठहरना, दूसरे दिन सुबह जो है ना स्लाटर हाउस को जाके मुआयना करना, होटल का किराया अलग आता है, जहाज़ का किराया अलग आता है, बाई रोड जा रहे हैं तो उसका किराया, रेंट का किराया अलग आता है, गाड़ियों का अच्छे खासे खर्चे हैं इसमें, मतलब हमारा भी इसमें बहुत लंबा चौड़ा खर्चा है, मगर ये खर्चा हम लोग चलाते हैं मुसलमानों के ताउन से। हम ये कहते हैं कि भाई हम ये खाम एक सर्विस दे रहे हैं आपको, आप हमें ताउन करो, जैसे हम मदरसा चलाते हैं तो ताउन मांगते हैं, इदारा चलाते हैं तो ताउन मांगते हैं, ऐसे भी ये है। तो मुसलमानों की खिदमत की, बड़े लोगों की खिदमत के तरीक़ों में ये चीज़ आती है, उन लोगों को इसकी ज़रूरत है, फतवों की उनको ज़रूरत पड़ती है, मसले मसाइल बताने वाले चाहिए होते हैं, तालीम बालिगान का नज़्म चाहिए होता है, बड़े लोगों की तालीम का, उसमें मर्द भी शामिल हैं, उसमें औरतें भी शामिल होती हैं, मून सेटिंग की खिदमत जो है ना वो भी उसी जेल में आती है, और झगड़ा चुकाने के जो उमूर होते हैं वो भी उसी में आते हैं, फसल खुसूमात झगड़ा चुकाने की जो तहकीम शरई कहते हैं उसको, उसकी जो ज़रूरत पेश आती है उसमें अमूमन लोग ये समझते हैं कि शादी ब्याह के मामले में मियाँ बीवी के लाइन में ही झगड़े ज़्यादा पेश आते हैं, झगड़े उससे ज़्यादा मामलात में होते हैं, लेकिन अभी मामलात में लोग उलमा की तरफ रुजू होने के का मिजाज बना नहीं, उनका अभी बहुत कम बना है, मामलात में भी लोग रुजू होते हैं लेकिन दो पार्टियों ने मिलकर पैसे डाले थे आपस में, एक साथ कारोबार शुरू किया, बिजनेस शुरू किया, होटल का बिजनेस शुरू किया, होलसेल का कोई बिजनेस शुरू किया, रिटेल का कोई बिजनेस शुरू किया, किसी खास प्रोडक्शन का बिजनेस शुरू किया, फला वाला वगैरह, उसमें पंचायत हो जाती है, शुरू उसूल नहीं उसूल से वाकिफियत हासिल नहीं की, लिखाई पढ़ाई सही अंदाज में नहीं हुई, एक आदमी ने ज़्यादा उस पर जो है कंट्रोल कर लिया, दूसरे आदमी को उसने इग्नोर करना शुरू कर दिया, साइड पर कर दिया, उसके पैसे दबा दिया, उसको उसका हिस्सा बराबर नहीं दे रहा, उसको एतराज़ हो गया है, वो अपने पैसे मांगना चाह रहा था वो देने को तैयार नहीं है, वो पैसे नहीं मांगना चाह रहा तो वो दे देने को तैयार है, क्योंकि उसका तो कारोबार जम गया ना एक का। तो असल बिजनेस के अंदर मुसलमानों का रुजू होने का जहन होना बड़ा अहम है, मामलात के अंदर जैसे निकाह के मामलात हैं, ख़ानदानी मामलात हैं, उनके अंदर भी ज़रूरत पेश आती ही है, लेकिन ये दीनी दुनियावी मामलात में बिजनेस के कारोबार के माली मामलात के अंदर भी मुसलमान उलमा से मुतवज्जे हों और उनसे तहकीम शरई कराएं, जिसका हक़ लें जिसका हक़ ना लें। ऐसे भी वाक़ात आते हैं, बहुत दिन पहले आप लोगों के इल्म में आया ही होगा, हमारे पास एक बहुत बड़ा केस आया था माली लाइन का, ये जो क्रिसेंट वाला है इसने मुकदमा कर दिया था हलाल चिकन वालों पे, ताहिर वाले पे, और 9 मिलियन का उसने केस कर दिया था कि ये लोग मेरा यानी ये हलाल बता के बेच रहे हैं और मेरा मार्केट ख़राब कर रहे हैं, और जाने वाला उसकी वजह से जो है ना वो हलाल नहीं बेचते हैं, मैं हलाल बेचता हूँ, ये क्रिसेंट ने जो है ना मुकदमा कोर्ट में डाल दिया बाद हफ्ता, तो कोर्ट वालों ने ये कहा कि भाई तुम्हारे जो रिलीजियस उलमा हैं, तुम्हारे मशवरा देने वाले हैं, बताने वाले हैं तुम्हारे मुफ्ती लोग, उनके पास जाके पहले तुम इसकी तो सफाई करो कि तुम में दोनों में कौन हक पर है, ये उन लोगों ने दिया था मशवरा, जज ने कहा कि तुम वहाँ फला जाके इस चीज़ को करके आओ। तो वो भी जी शुरू शुरू की बात बता रहा हूँ मैं आपको, काफ़ी दिन होंगे, तो फिर वो लोग जो है ना मेरे पास, हमारे पास शरिया बोर्ड में आए थे वो लोग, तो अल्हम्दुलिल्लाह ताला वो शरिया बोर्ड में जब हम आए और उनके दोनों के बयान सुने, इधर क्या वकील के जरिए से बयानात पूरे, वादा तो वकील हायर किया था, इसने भी वकील हायर किया था, उसने भी वकील हायर किया था, कोर्ट में चल रहा था, उनका भी वकील आया, इनका भी वकील आया, ट्रांसलेशन के जरिए से काम चल रहा था, जो कुछ भी उनके पेपर वर्क थे फला फला, और उनके जो दलाइल थे, जो उनके दावे थे, जो उनके शहादतें थी फला फला, ये लंबे चौड़े दफ्तर इनके भी उनके भी। खैर अल्लाह का शुक्र है, अल्लाह ने तौफीक अता फरमाई, तो मैंने गौर व फिक्र करके उस पर एक मसला, उस पर जो मसला उस वक्त लिखा जाना चाहिए था और मैंने लिखा, वो उसका एक पहलू इतना अजीब था कि खुद उन लोगों ने कहा कि इस पहलू पर तो कभी हमारी नज़र ही नहीं गई कि ऐसा भी होता है ये, हालांकि वो शरई चीज़ थी एक। तो फिर मैंने कहा कि भाई शरई एतबार से तुमको जो है ना ये मुकदमा करने का हक नहीं है। मैंने क्रिसेंट वाले को कहा, जिसके पास हमारा सर्टिफिकेट था और जिसके पास सर्टिफिकेट नहीं था, मैंने अपने आदमी के खिलाफ, मैंने कहा अपना आदमी हो पराया आदमी हो, हमारा हमारे लिए तो सब बराबर है, जिनको हम सर्टिफिकेट देते वो भी, जिनको नहीं देते सब मुसलमान भाई हैं, जो सही कर रहे हैं वो सही कर रहे हैं, जो गलत कर रहे हैं वो गलत कर रहे हैं, हमें किसी से क्या लेना देना। ये तो एक मुकद्दस अमल है, हलाल खाना जो है ना इस्लाम का मुकद्दस तरीन अमल है। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि जो हमारी तरह मन सल्ला सलातना, जो हमारी नमाज की तरह नमाज पढ़े, यानी उस इबादत का कायल हो जो हम इख्तियार करते हैं, यानी कि मैं भी नमाज पढ़ता हूँ अपनी मर्जी के मुआफिक, यहूद भी नमाज पढ़ते हैं, ईसाई भी नमाज पढ़ते हैं, मन सल्ला सलातना वस्तक़बला क़िबलतना, हमारे क़िबले की तरफ मुँह करने का कायल हो, वह अकल ज़बीहतना और हमारे ज़बीहे के खाने का कायल हो, हमारा जो ज़बीहा होता है उसके उसको ही हलाल समझने वाला हो, दूसरे को हलाल समझने वाला न हो। हदीस शरीफ है ये, मन सल्ला सलातना वस्तक़बला क़िबलतना व अकला ज़बीहतना फ़ज़ालिकल मुस्लिम, वही मुसलमान है, अल्लज़ी फ़ी ज़िम्मतिल्लाहि व ज़िम्मति रसूलिही, जो अल्लाह के ज़िम्मे में है और अल्लाह के रसूल के ज़िम्मे में है। यानी हलाल का अहतमाम मुसलमानों में होना इंतहाई मुक़द्दस तरीन अमल है। बुजुर्गों ने फरमाया कि अक़्ल हलाल और सिदक़ मक़ाल, ये दो ही बुनियादें हैं इंसानों की नस्ल के सही बाकी रहने के लिए, वरना तो शैतान शरीक हो जाता है, शैतान बीच में आ जाता है, बाज़ बच्चों में 50% शैतान होता है, बाद में 75% शैतान होता है, बाद में 25% शैतान होता है, शैतान बाज़ाब्ता शरीक हो जाता है जान जान में, आदमी के खून में और आदमी की बॉडी के बनने में और आदमी के नुतफे में, वो नुतफे में भी शेयर कर लेता है, ऐन उस वक्त में शरीक हो जाता है अमल में बीवी के साथ में, जब मर्द उसमें शामिल होता है। ये भी हदीसों में हाफिज़ इब्न क़य्यिम ने जो उसकी तफसीलात बड़ी तफसीलात उसकी लिखी हैं, इसमें है ना वशारिक हम फिल अम्वाल वल औलाद, अम्वाल में इसमें भी शरीक हो जा और औलाद में भी शरीक हो जा, अजलिब अलैहिम बिखैलिक व रजलिक वशारिक हम फिल अम्वाल वल औलाद वईदहुम वमा यईदहुम शैतान इल्ला गुरूरा। गर्ज ये है कि ये इस तरह के बहुत से शोबे हैं जो बड़े मुसलमानों को ज़रूरत पड़ती है, उसको कहते हैं शरिया बोर्ड। शरिया बोर्ड का जो कॉन्सेप्ट है वो बड़ों उम्मत मुस्लिमा के बड़े अफराद की खिदमत का है, रिफाही काम, सोशल काम जो होते हैं, एक सोशल काम वो होते हैं जो लोगों को खाना खिलाना, गरीबों को खाना खिलाना पिलाना, इस किस्म की चीज़ों के लिए जो सहूलत फराहम करने का काम होता है। मुफ्ती साहब आए क्या? अरे यहाँ पे यार वहीं ठहरो, वहीं बैठो, इसलिए कि यहाँ तो गर्मी है, थोड़ी देर में गर्मी शुरू हो जाएंगी, और मगर आवाज़ आ रही है। हुजूर सल्लल्लाहु अलैहि वसल्लम की उम्र जब 25 साल की थी, वही का सिलसिला तो 40 साल में शुरू हुआ ना, तो जब 25 साल आपकी उम्र थी आपने एक ऑर्गेनाइजेशन बनाई थी, उसका नाम हलफुल फजूल था, उसके 25 दफात थे, वो इसी टाइप के थे, बड़े अफराद की खिदमत की लाइन की चीज़ें होती थी उसमें, किसी के ऊपर कर्जा चढ़ गया है तो उसको उतारना, किसी के ऊपर दियत लाजिम हो गई है, वहाँ पे कत्ल वारत वगैरह चलता था, पूरी की पूरी कौम पर पैसा सर पे आ जाता था, पैसे है नहीं कहाँ से ला के देना, वो ऐसी चीज़ें होती थी। कोई आदमी कोई अफराद ऐसे हैं जिनको खाने पीने की तंगी है, उनको कमा के देना, और तुकसिबुल मादूम, हुजूर की एक सिफत है ना कि आप कमाते थे दूसरों को देने के लिए, अपने लिए नहीं, आपके कामों में से थी ये बात, आपके आपके सिफात में खदीजा रज़ी अल्लाह तआला अन्हा ने बयान फरमाया है, वो हलफुल फुज़ूल के हिस्से थे वो सारे के सारे जो आप अंजाम देते थे, तो उस टाइप की चीज़ है असल में। जब ज़ाहिर है कि जब दावत शुरू हुई, ईमान की इस्लाम की दावत शुरू हुई, तो आप सल्लल्लाहु अलैहि वसल्लम की काम की नौीयत दूसरी हो गई, लेकिन ये शोबे उम्मत मुस्लिमा में भी इनकी ज़रूरत पेश आती रहती है, और उस लाइन की चीज़ें हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम सहाबा को जुज़्वी तौर पर लगाते थे, ये उस किस्म की सर्विसेज हैं। उनकी ज़रूरत पड़ती है। खैर, ये बात इस बात की वजाहत करने के लिए हुई कि इस ऑफिस के इफ्तिताह के की गर्ज वायद और इसका जो पस मंज़र है, बिहाइंड जो चीज़ है जिसकी वजह से यहाँ ये ऑफिस को कायम किया गया है, आप इससे फ़ायदा उठाएँ, इसको फ़ायदा पहुँचाएँ, इसकी सरपरस्ती करें, इसको इस्तेमाल करें, यानी इसको दीन के लिए, दीन की इशाअत के लिए, उम्मत मुस्लिमा की खिदमत के लिए इस्तेमाल करें, तो उससे फ़ायदा हो जाएगा। जैसे और माशाल्लाह दूसरी सर्विसेज अंजाम दिए जा रहे हैं, दूसरे काम अंजाम दिए जा रहे हैं, उसमें एक काम ये भी हो जाएगा। यहाँ तक तो बात इस इफ्तिताह से मुतालिक थी, मगर चूंकि हमारे अहबाब दोस्त अहबाब भी जमा हो गए हैं और उन लोगों का मकसद होता है कि तरबियत के लिए इनकी कोई चीज़ सुना दी जाए, अपने बुज़ुर्गों से सुनी हुई, उलमा से सुनी हुई, बड़े अकाबिर से सुनी हुई, मशायखीन से सुनी हुई, वो बातें सुनाने से तरबियत की लाइन को फ़ायदा पहुंचता है। ज़ाहिर है कि हमारे पास, हमारे पेट में तो कुछ भी नहीं है, सिर्फ ये है कि बुज़ुर्गों की बातें जो सुनी हुई हैं थोड़ी बहुत वो सुनाते रहते हैं, तो उसमें अपनी ज़ात को भी फ़ायदा होता है, वही नीयत होती है, और उससे सामईन को भी फ़ायदा होता है। वो सामईन मजीद हैं कि नहीं है कि बल्कि हम अपने सामईन खुद ही उठा के लाए, मुतकल्लिम को सामने भी तो चाहिए ना, तो अपने
हम तो रिक्वेस्ट कर रहे थे मस्जिद में होने का,
अच्छा
लेकिन
अपने सामईन उठा के लाए। असल में ये हमारे पुराने सामईन हैं, जो बात हम सुनाते हम इस मौजू पर, वो सुनते रहने से सुन समझ में आना शुरू होती है, वैसी चीज़ है। असल वजह उसकी है कि हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम की ज़िम्मेदारियों में से ये तीसरा शोबा है। आप सल्लल्लाहु अलैहि वसल्लम का काम दावत का था, आप सल्लल्लाहु अलैहि वसल्लम का काम तालीम और हिकमत, किताब और हिकमत की तालीम का था, और आप सल्लल्लाहु अलैहि वसल्लम के शोब की ज़िम्मेदारी तज़किए की थी। तो तज़किए के प्रोसेस में, तज़किए की उसूल ज़वाबित में, तज़किए की डिटेल्स और तफसीलात में ऐसी बहुत सी चीज़ें पेश आती हैं जो आम तौर पर यानी पुख्ता अकुल वाले उसको क्या क्या कैच कर सकते हैं, मजबूत अकुल वाले, उनकी थोड़ी तरबियत हुई हुई हो, उनका जहन चलने लगा हो, तो फिर वो चीज़ें को लेता है वो। अबू हुर्रा रज़ी अल्लाह तआला ने फरमाते हैं कि हफ़िज़्तु मिन रसूलिल्लाहि सल्लल्लाहु अलैहि वसल्लम विआइन, मैंने हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम से दो प्याले पिए हैं, इल्म के दो प्याले मैंने हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम से पिए हैं। अम्मा अहदुहुमा फबतस्तु फीकुम, एक प्याला वो है जो मैंने तुम में फैलाया है, एक ही प्याला है जो उन्होंने तकसीम किया है। मुकसिर फिल हदीस में से हैं, सबसे ज़्यादा कसरत से हदीसें बयान करने वाले हज़रत अबू हुर्रा हैं, हज़रत अबू हुर्रा से सबसे ज़्यादा हदीसें मनकूल हैं। कहते हैं एक एक प्याला वो है जो मैंने तुम में फैला दिया है, अम्मा अहदुहुमा फबतस्तु तौफीकुम, वह अमल आखर, वो जो दूसरा प्याला मैंने हुजूर से पिया है वो भी पूरा प्याला है, अगर वो मैं तुम में खोलना शुरू कर दूंगा तो तुम मेरी गर्दन मार दोगे। ये तो बुरा का इरशाद है, ये लकुतिया हादल बलूम, इस मेरी गर्दन को कत्ल कर दिया, ख़त्म कर दिया जाएगा अगर वो जो दूसरा प्याला मैंने हुज़ूर से नहीं, क्योंकि हदीस में कल्लिमुन्नास अला क़द्री उक़ूलिहिम, लोगों से उनकी अकल के मुआफिक बात की जाती है। इस हदीस के तशरीह में उलमाए ज़ाहिर अपने एतबार से तशरीह करते हैं, उलमाए बातिन अपने एतबार से तशरीह करते हैं, इससे मुराद वो उलूम हैं, बातिनी उलूम व असरार हैं, वो तज़किए के मुतालिक तफसीलात हैं जो बंदे को पर्सन टू पर्सन पेश आते हैं अलग अलग, उनका इफ्शा ज़रूरी नहीं होता, उनका इफ्शा मुतालिका लोगों के ऊपर हुआ करता है। जब उन्होंने हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने जब वो प्याला पिलाया था तो क्यों नहीं दिया भाई आपने, ये सवाल आ सकता है ना, वो देने की जिम्मेदारी में से नहीं रहता वो हिस्सा, बल्कि वो ऐसे असरार में इस पर मुश्तमिल होता है कि उसका इख़फ़ा ज़रूरी होता है बाद अहवाल, बाद हालतों में, बाद सूरतों के अंदर। तो ये तज़किए की लाइन जो कि तसव्वुफ़ की लाइन कहलाती है, ये हर मुसलमान को, जो कि ख़ास तौर पर बड़ा हो गया, इमाम ग़ज़ाली के मक़ौल के मुआफ़िक जो 40 साल को पहुँच गया, इमाम ग़ज़ाली फरमाते हैं जो 40 साल का हो गया और उसको अल्लाह ताला की तलब नहीं लगी अल्लाह से ताल्लुक़ पैदा बनाने की, अल्लाह की विलायत हासिल करने की, अल्लाह ताला के क़ुर्ब की तफसीलात जानने की, उसको तलब नहीं है, तो वो ऐसा ही बीमार है जैसे 25 साल के होने के बाद में शादी का तकाजा ना हो, 25 साल के होने के बाद में शादी का तकाजा ना हो, तो फिर वो जैसे बीमार है और काबिल इलाज है, ایسے ہی 40 سال کا ہونے کے بعد میں اللہ کے تعلق کا تقاضا نہ ہو تو وہ بھی ایسے ہی بیمار ہے جو قابل علاج ہے. یہ فرمایا امام غزالی رحمۃ اللہ علیہ کے ملفوظ ہے. یہ وہ ایک حصہ ہوتا ہے وہ جس کے اندر اللہ تبارک و تعالیٰ کے علم یعنی قرب اور اس کی تفصیلات کو آدمی جاننا چاہتا ہے, اللہ تعالیٰ کے اسماء و صفات کے بارے میں جاننا چاہتا ہے. اللہ تعالیٰ شانہ جو ہے نا وہ بندوں کے ساتھ میں پوری مخلوقات کے ساتھ میں ان کے تعلق کی نوعیت کیا ہے, اسی سے پھر اللہ پاک کی عظمت ہے, اللہ پاک کی محبت ہے, اللہ تبارک و تعالیٰ کی اطاعت ہے, اللہ تبارک و تعالیٰ کی رضا کی اور ان کو خوش کرنے کی جد و جہد اور کوشش ہے, اور ان کو خوش کرنے کے لیے قربانی اور اس کے لیے محنت و مشقت برداشت کرنے کا داعیہ اور جذبہ ہے. یہ ساری چیزیں اسی پر موقف ہیں کہ آدمی اللہ کو کتنا جانتا ہے اور کتنا پہچانتا ہے. جتنا اللہ کو کوئی بندہ پہچانے گا اتنی زیادہ قربانی کا جذبہ اس کے اندر آئے گا اللہ کے لیے, اور جتنا کم پہچانے گا اتنی قربانی نہیں ہوگی. حتیٰ کہ صبح دوپہر صبح میں شام میں تھوڑا نام اللہ کا لے لیا کرو, تسبیح پورا پڑھ لیا کرو, تو وہ بولتا ہوں نہیں میرے سے تسبیح نہیں پڑھی جا رہی, بولتا ٹائم نہیں ہے میرے پاس. اور جس آدمی کو تھوڑی بھی چسکا لگ جاتا ہے اس سے آپ گھنٹوں بن ذکر کروا لو, کہتا ہے کہ صاحب کچھ اور بتا دو, کچھ اور بتا دو, کچھ اور بتا دو, ایسے ہی لگا رہتا ہے اس میں. کیونکہ اللہ پاک کو جاننے کے بعد میں تو اللہ تبارک و تعالیٰ کی یاد کے بغیر آدمی کو سکون ہی نہیں مل سکتا. ان کے قریب ہونے کا داعیہ آدمی کے اندر آ جاتا ہے, ان کو خوش کرنے کا داعیہ آدمی کے اندر آ جاتا ہے. قربانی اور ان کے لیے ان کو خوش کرنے کے لیے بڑی سے بڑی قربانی دینے کا ایک ذہن بنتا ہے. محبت کے اندر قربانی ہوتی ہے. ساری داستان جو بھری ہوئی ہیں قرآن اور حدیث میں اور پوری امت انسانیت کی تاریخ میں, وہ ساری داستانیں جو اللہ تبارک و تعالیٰ کے ساتھ محبت کی ہوتی ہیں اور جس میں بڑے بڑے کارنامے انجام دیے گئے ہیں, وہ ساری اس پر مبنی ہیں, اسی پر جڑ جڑتی ہوں. ابراہیم علیہ الصلوۃ والسلام کے اتنے بڑے قصے, ایسے ایسے واقعات, سب ایسے ہی ہو. نہ بیوی کی پرواہ, نہ بچے کی پرواہ, بچے کو ذبح کر دو اس پر بھی تیار, آگ میں ڈال دے رہے ہیں اس پر بھی تیار, قوم سے جو ہے نا لڑائی مول لینا پڑ رہا اس پر بھی تیار, بادشاہ سے لڑائی مول لینا پڑ رہا اس پر بھی تیار. نہ جان کی پرواہ, نہ مال کی پرواہ, نہ عزت کی پرواہ, نہ بیوی کی پرواہ, نہ بچوں کی پرواہ, کوئی خواہشات نہیں, کوئی جذبات نہیں اس کے سامنے. یہ اللہ تبارک و تعالیٰ کے ساتھ جب تعلق بڑھتا ہے بندے کا تو یہ کیفیت ہوتی ہے, اور یہ ہونا چاہیے. صحابہ کرام کی پوری ہسٹری تاریخ جو ہے نا وہ اس سے بھری ہوئی ہے. پورے صحابہ ایسے ہو گئے تھے, آپ اندازہ کرو پورے صحابہ ایسے تھے جیسے ابراہیم علیہ السلام کا گویا زیراک سینکے. بڑی سے بڑی قربانیاں آپ ان سے دلوا لو, بڑی سے بڑی قربانی. اسے اللہ تعالیٰ نے ابراہیم علیہ السلام سے قربانیاں دلوائیں تو انہوں نے بتا دیا حضرت صحابہ ایسے ہی تھے. اور یہ سارا فیض تھا حضور پاک صلی اللہ علیہ وسلم کا. آپ اندازہ کرو کہ خود حضور کے پاس کیا مزاج اس کا تھا, کیا انداز تھا حضور پاک صلی اللہ علیہ وسلم کے پاس, کتنی قربانی آپ دیتے تھے. کیونکہ آپ کی تربیت کی ذمہ داری تھی اور آپ ایک خاص چیزوں کے اوپر پابند تھے, اس اعتبار سے بہت سی چیزوں کا اظہار نہیں ہونے دیے. نہیں, اللہ تبارک بتا رہے کہ مصلحت نہیں تھی کہ ان کا اظہار ہو. جیسے شہادت ظاہری طور پر پیش آنا, اس کی مصلحت نہیں تھی. شہید تو ہوئے آپ کیونکہ زہر دیا گیا آپ کو, لیکن ویسے ظاہری شہادت مصلحت نہیں تھی. لیکن آپ نے تمنا فرمائی, میں تو چاہتا ہوں کہ مجھے قتل کیا جائے, شہید کر دیا جائے, پھر زندہ کیا جاؤں, پھر شہید کیا جاؤں, پھر زندہ کیا جاؤں, پھر شہید کیا جاؤں, پھر زندہ کیا جاؤں. کیا تھا یہ سب, کون سے جذبے تھے؟ وہی جذبے تھے. اور آپ کے ساتھ اتنی تکلیفوں والے واقعات پیش آئے دین کے معاملے میں, اور اس کو آدمی برداشت کر لینا, ٹالریٹ کر لینا, جھیل لینا, اس کی پرواہ نہیں کرنا. پوری سیرت مبارکہ ربیع الاول کے مہینے میں تو بہت کچھ سننے کو ملتا ہے اس عنوان پر, پوری سیرت مبارکہ اس سے بھری ہوئی آپ کو ملیں گی. محض اس وجہ سے کہ آپ دین کی بات کر رہے ہیں, دونوں بیٹیوں کو آپ کو چھوڑ دیا گیا, طلاق دے دی گئی سب کے بیچ میں آ کے, کوئی قصور نہیں بیچاریوں, بچوں کا کیا قصور ہے؟ انتہائی معصوم بچیاں, خلیق بچیاں, انتہائی خوبصورت بچیاں. بس یہ ہے کہ صاحب ابو لہب نے اپنے دونوں بچوں سے کہا کہ چھوڑ دو, ان کو طلاق دے دو, اس لیے کہ یہ دین کی بات کر رہے ہیں. چھوڑ دیا, طلاق دے دیا. جن کی بچیاں بڑی ہیں ان کی شادی ہو جاتی ہے اور خدا نہ خواستہ کسی وجہ سے ٹوٹ کے پھر گھر پہ آ جاتی ہیں, پھر ان کے دین پہ ان کے سینے پہ کیا گزرتی ہے؟ جبکہ اس میں اپنے لوگوں کی غلطی ہو یا ظاہری اعتبار سے کوئی دوسری چیزیں ہوں, یا تو ویسا کچھ بھی نہیں تھا, خالی دینداری تھی, خالی دین کی محنت تھی, اس پر یہ حال تھا. کیسے کیسے واقعات آپ صلی اللہ علیہ وسلم کے ساتھ جو ذاتی پیش آئے, آپ کو आपको तकलीफ पहुंचाने के, मारने के, धक्का देने के, मट्टी उछालने के, आपके ऊपर जो है ना कचरा कूड़ा डाल देने के, ओझड़ी डाल देने के, आपके गर्दन में फंदा डाल देने के, शायर और काहिन कहने के, झुटलाने के, जो वाकयात पेश आए वो वाकयात, ये वाकयात कैसे शोभा अभी तालीम में बंद कर दिया, एक दिन दो दिन, एक हफ्ता दो हफ्ता, 2.5 साल से ज्यादा ऐसा कोविड किसी में नहीं आया, किसी पे नहीं आया जो हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम पर आया, ऐसा ऐसा आपका बायकॉट किसी का नहीं किया गया इंसानों में 2.5 साल से ज्यादा। तो कोई खरीद नहीं सकते थे कोई चीज, बेच नहीं सकते थे कोई चीज, जा नहीं सकते थे कहीं, कोई खरीद के चीज खा नहीं सकते थे, क्या खाना है बस दरख्तों की छाल खाना है, क्या खाना है दरख्तों के पत्ते कूट के चाप लेना है या ऐसी चाप लेना है, क्या खाना है बबूल की फलियां जो है ना वो खाने का है, किसको, खुद हुजूर को भी और हुजूर के पूरे फैमिलीज को भी, फैमिली वालों को, बच्चों को भी, बड़ों को भी। शोहाब अबी तालिब वालों का बयान ये है कि हम लोगों को उस जमाने में सिर्फ मेंगनियाँ ही होती थी, जैसे बकरियों को मेंगनियाँ होती, बारात ही होते थे, उसको बारात कहते हैं, हम लोग मेंगनी के आदि हो गए थे, इंसानों वाली वाला इश्तिंजा का तकाजा होता ही नहीं था हम लोगों, ये कैफियत थी, बड़ी बड़े बड़े जाहिद। और ये सब क्या है, हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया हदीस में, वलकल उतबा हत्ता तरदा, आपके लिए मेहनत उठाता रहूँगा यहाँ तक कि आप खुश हो जाए, कितनी कुर्बानी दिलवाना है दिलवा लो, जो आपको काम लगाना है लगा दो, मैं तो मेहनत करते ही रहूँ। ये आपने कब कहा था, ताइफ में फरमाया था आपने, ताइफ में हद से ज़्यादती कर दी इन लोगों ने आपको सताने में और आपका दिल दुखाने में और आपको मायूस करने में, जो हद हो सकती थी आखिरी वहाँ तक उन्होंने लिमिट पूरी क्रॉस कर दी थी। तो तब आपने हुजूर साहब अल्लाह ताला से दरख्वास्त करते हुए एक बात ये फरमाई थी, अल्लाह कुछ नरमी फरमा दे तो मेहरबानी आपकी, लेकिन मैं तो मेहनत करूँगा आपको जब तक आपको खुश होना है, आपके खुश होने के वास्ते मैं हर किस्म की कुर्बानी दूंगा। ये अल्लाह के ताल्लुक पर है ये सारी चीज़ें, आपके आपके रिश्तेदारों के साथ बड़े बड़े हादिसात पेश आए, जब आपकी साहिबजादी हिजरत करके गई तो आप उसको जम भी मार दिया पेट में, बेचारी हाँ मिला थी, उनका हमल भी गिर गया, 3 महीने के बाद उनकी शहादत भी हो गई। हज़रत हमज़ा रज़ी अल्लाह तआला के साथ इतना बड़ा वाक़या पेश आया, आपको जनाब शहीद भी कर दिया गया, क्योंकि वो तो बाप की जगह पर थे, सबसे ज़्यादा हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम उसे मोहब्बत फरमाते थे। एक हज़रत अब्बास थे, उस वक़्त तक तो हज़रत अब्बास अभी आए भी नहीं थे, और दूसरी बात यह थी कि बाबा तो थे नहीं, यही मुसलमान हो गए थे, तो इस वजह से जो है ना, और बहुत मोहब्बत भी फरमाते थे, चचा आपके हकीकी हज़रत हमज़ा, अब जाने वाला उनको शहीद भी कर दिया गया, उनके कान भी काट दिए गए, उनकी नाक भी काट दी गई, उनके आँख भी फोड़ दिए गए, उनके होंठ भी काट दिए गए, उनका सीना चीर दिया गया, उसमें से जिगर निकाल लिया गया, लीवर निकाल के उसको चबाया गया, सब बेइज्जती करने के लिए, बेहरमती दिखाने के लिए। हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने देख के क्या फरमाया, जाहिर है कि आप पर जो रिक्कत तारी हुई साहबा बयान करते हैं, बहुत ज़्यादा आप पर रिक्कत तारी हुई, इतनी ज़्यादा नमाजें आपने हुजूर हज़रत हमज़ा पे पढ़ी, 70 से ज़्यादा नमाजें पढ़ी हैं हुजूर ने हज़रत हमज़ा पे, जनाजे की नमाजें पढ़ते जा रहे थे, पढ़ते जा रहे थे, पढ़ते जा रहे थे, एक कैफियत थी वो हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम पर। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अगर सफ़िया के बर्दाश्त नहीं करने का मुझे अंदेशा ना होता, सफ़िया पूपी हज़रत हमज़ा की बहन, अगर सफ़िया बर्दाश्त नहीं करेगी बल्कि अगर मुझे अंदेशा ना होता तो मैं हमज़ा को दफन ही ना करता और छोड़ देता इस हाल में कि जंगल के दरिंदे उनका गोश्त नोच के खा लें और चील वगैरह जो है ना ये आके इनका गोश्त नोच लें। क्या कैफियत थी, क्यों बोल रहे थे आप, ताकि कल क़ियामत में जब मैं मैदान हशर में आऊँ तो मैं अपने चचा के एक एक बोटी को पेश कर सकूँ अल्लाह के सामने कि ये आपके लिए ये किया गया है, देखिए ये हमने आपके लिए किया है, ये क़ुरबानी आपके लिए दी गई। अल्लाह को राज़ी करने का एक मसला है दुनिया में, अल्लाह तबारक व तआला कितनी कुर्बान ये देखेंगे कल क़ियामत में कि मेरे लिए किसने क्या कुर्बानी दी है, ये सारा इस पर है कि बंदा अल्लाह ताला को जानता कितना है, पहचानता कितना है, तो फिर मोहब्बत कितनी करता है, उसके दिल में अजमत कितनी है, कितना ज़्यादा वो केयर करता है उनको, उनकी बात को, और कितना ज़्यादा उनके मुकाबले में दूसरे को बेहैसियत और हेज कर देता है, कुछ हैसियत नहीं उसके सामने, उसके न बात की कोई हैसियत, न शख्सियत की कोई हैसियत, कुछ नहीं, ये है बात। वो तज़किए में असल में इन चीज़ों का मुज़ाकरा इस लाइन से होता है कि उसमें हत्ता अल्लाह का तआरुफ़ जो है ना وہ تفصیلی طور پر آتا رہتا ہے مذاکرے میں، تاکہ آدمی اس کا مراقبہ کرے، اس کو یاد کرے، اس کو سوچا کرے، اور پھر اس طریقے سے اپنا تعلق اللہ کے ساتھ میں بنائے. کچھ ایسا پردہ اللہ تبارک و تعالی نے ڈالا ہوا ہے کہ حق تعالی یہ چاہتے ہیں کہ اس پردے کو محنت کر کے ہٹاؤ. تو پھر میں جو ہے نا تم کو نظر بھی آؤں گا، اور پھر تم اسے دوستی بھی صحیح کر صحیح معنی میں کر سکو گے. عجیب معاملہ ہے، کوئی دور نہیں ہے اللہ تعالیٰ، اللہ تعالیٰ دور ہوتے ہی نہیں، کسی مخلوق سے کہیں بھی اللہ دور نہیں ہوتی، چاہے چھوٹی ہو چاہے بڑی ہو. اللہ پاک عرش سے جتنا قریب ہیں ہم سے بھی اتنے ہی قریب ہیں، میرے اور آپ سے بھی اتنے ہی قریب ہیں، جتنا عرش سے قریب ہیں. عرش کے اوپر جو اگر کچھ ہے آگے، کیونکہ حضور صلی اللہ علیہ وسلم تو سدرۃ المنتہا سے آگے بہت آگے تک گئے تھے، وہاں اللہ ہیں اس لیے گئے تھے، ویسا نہیں ہے. تو اللہ ہر ایک سے قریب ہے، تو پھر ان کو آسمانوں پہ کیوں بلائے تھے معراج میں؟ یہ بولتے ہیں نا، حضرت ثانی رحمۃ اللہ علیہ سے یہ سوال ایک صاحب نے کیا، حضرت ثانی نے فرمایا کہ خود اللہ تعالی نے جواب دیا ہے نا قرآن پاک میں، وہی تو فرمایا اس بات کو، سبحان الذی اسرا بعبدہ لیلا من المسجد الحرام الی المسجد الاقصی الذی بارکنا حولہ لنریہ من آیاتنا. ہم اپنی قدرت کی نشانیاں دکھانے بلائے. یونیورسل کا ایک معائنہ کرانا تھا، کائنات کا ایک معائنہ کرانا تھا، مشاہدہ کرانا تھا، اس کے واسطے بلایا گیا. مسئلہ قربت اور بعد کا نہیں تھا، نزدیکی اور دوری کا نہیں تھا، وہ مسئلہ کائنات کو دکھانے کا تھا. اور اب پتہ چل رہا ہے کہ کائنات دیکھنے کے واسطے کتنا ٹائم چاہیے، کائنات دیکھنے کے واسطے کتنی مسافت طے کرنا پڑتا ہے، کائنات کے واسطے کہاں کہاں جانا پڑتا ہے. اب اندازہ ہوتا ہے کہ جو حضور صلی اللہ علیہ وسلم کہ سدرۃ المنتہا کے بعد جب تخت رفرف لایا گیا، تو اس کے بعد میں نے 70,000 حجابات طے کیے تخت رفرف پہ بیٹھ کے، اور ہر حجاب کی مسافت زمین سے آسمان کی اتنی تھی. سدرۃ المنتہا کے بعد جبرائیل علیہ السلام کے قدم جہاں رک گئے، اس کے بعد جس کے آگے جبرائیل نہیں جا سکتے تھے، اس کی بات ہے. حضور صلی اللہ علیہ وسلم حدیث میں فرما رہے ہیں کہ اس کے بعد تخت رفرف پر میں جو گیا ہوں، 70,000 حجابات میں نے طے کیے، 70,000 حجابات، اور اس میں سے ہر حجاب کی مسافت زمین سے لے کے آسمان کی ہوتی تھی. اندازہ فرمائیے ادھر کدھر گئے. اب یہ لوگ جو دیکھ رہے ہیں کہکشاؤں کو، ملکی ویز کو، کلسٹرال کو، سپر کلسٹرال کو، فلاں فلاں، وہ پورے کے پورے جو ہے کہکشاؤں کے جھرمٹ کو، پورے کہکشاؤں کے مجموعے کو، ابھی جتنا یہ لوگ دیکھ رہے ہیں، اور جو ہمارا وہ اپنی ملکی وے خالی پار کرنے کے واسطے 1,00,000 سال تو نوری سال، 1,00,000 نوری سال تو خالی اپنی کہکشاؤں کو پار کرنے کو چاہیے، آپ اندازہ فرمائیے. اور یہ ایک خطرے کے ایک ڈاٹ کے برابر ہے دوسرے کہکشاؤں کے مقابلے میں. کیا کچھ اللہ پاک نے کائنات میں پھیلایا ہوا، کیا کسی کائنات بنائی ہوئی ہے، کیسی ان کی قدرت ہے. تو حضور صلی اللہ علیہ وسلم کو کتنا دکھایا گیا نظر نہیں کر سکتے. آپ نے فرمایا کہ میں براق کا ہر قدم وہاں پڑتا تھا جو اس کی منتہائے نظر ہوتی تھی. اس کا مطلب یہ لکھا ہے بعض لوگوں نے کہ اس کا مطلب یہ ہے کہ سال نوری جو ہے نا، اس سے بھی بہت نوری، لائٹ کی جو اسپیڈ ہے اس سے بھی کہیں زیادہ اس کی رفتار تھی. کیونکہ لائٹ کی اسپیڈ جو ہے نا وہ 3,00,000 میل پر سیکنڈ ہے، 3,00,000 کلومیٹر یعنی چاند کی اتنا پر سیکنڈ ہے، ایک سیکنڈ میں وہ اتنی دور جاتی ہے. اور ہم کو تو یہاں سے صرف چاند نظر نہیں آتا، ہماری منتہا نظر میں تو سورج بھی ہے جو 9 کروڑ میل ہے یہاں سے. تو اس براق کی ایک قدم اس کا وہاں جاتا تھا جو منتہا نظر ہوتا تھا، جہاں تک نظر جاتی تھی وہاں پر اس کا قدم ہوتا تھا. اب اندازہ فرمائیے کہ وہ کیا مسافت تھی، کیا انداز میں جو ہے نا سفر ہوا آپ صلی اللہ علیہ وسلم کا. مسئلہ اللہ تبارک و تعالیٰ کی نزدیکی دوری کا نہیں ہوتا، وہ مسئلہ کائنات کے پھیلاؤ کا ہے. اللہ پاک واسع ہیں تو کیسے واسع ہیں، اللہ پاک باسط ہیں تو کیسے باسط ہیں، وسعت والے ہیں نا اللہ پاک، وسیع وسعت میں کیا بات ہے ان کی، باسط ہیں، پھیلانے والے ہیں تو کیسا پھیلانے والے ہیں، وہ کتنا پھیلا دیا کائنات کو، کتنی بڑی کر دیا، کتنی بڑی کر دیا کہ انسان کا دماغ جو ہے نا پھٹ جائے لیکن اس کو کور نہ کر سکے. حق تعالیٰ شانہ کا معاملہ ایسا ہے میرے بزرگوں کہ اللہ تبارک و تعالیٰ ہم سے دور نہیں ہے، بار بار قرآن پاک میں اس مضمون کو سمجھایا گیا ہے، دکھایا بتایا گیا ہے، ایک مسلمان کو یہ یاد رہنا ہے کہ اللہ تبارک و تعالیٰ اسے دور نہیں ہے، وہ تمہارے ساتھ ہوتے ہیں جہاں کہیں تم، وہ معکم اینما کنتم، وہ تمہارے ساتھ ہیں جہاں کہیں تم ہو، اور یہ اللہ پاک یہ جو فرما رہے تمہارے ساتھ ہیں تو خالی میں اور تم کو نہیں بول رہے، ان کے مخاطب تو سبھی ہیں، جب ان کا انسان مخاطب ہوتا ہے نا تو غیر انسان بدرجہ اولا اس حکم میں آتا ہے، چونکہ انسان اشرف ہے، سب سے بڑی چیز ہے، سب سے بڑی مخلوق ہے، تو غیر انسان کا تو کوئی شمار ہی نہیں ہوتا، بدرجہ اولا اس میں شامل ہو جاتا ہے، وہ خالق اپنے مخلوق کے ساتھ ہوتا ہے، جب تک خالق کی معیت نہ ہو مخلوق موجود نہیں ہو سکتی، ایگزسٹ نہیں کر سکتی، ہو ہی نہیں سکتی، وہ اس کو ہی پہچاننا ہے، یہ کیا چکر ہے، یہ کیسا ہوتا ہے، خستہ حالت ہو، خراب حالت ہو، اچھی حالت ہو، صاف حالت ہو، پاکی کی حالت ہو، ناپاکی کی حالت ہو، اچھی جگہ ہو، گندی جگہ ہو، اللہ تبارک و تعالیٰ کا اعتبار الگ ہے اس میں، بندوں کا اعتبار مخلوقات کا اعتبار الگ ہوتا ہے اس میں، جیسے سورج کی روشنی ہے نا، جب دن نکلتا ہے اور سورج کی روشنی سب جگہ پہنچ جاتی ہے، سب کے ساتھ ہو جاتی ہے، وہ مسجد کے ساتھ میں بھی ہو جاتی ہے، وہ آفس کے ساتھ میں بھی ہو جاتی ہے، وہ گھر کے ساتھ میں بھی ہو جاتی ہے، گھر کے بیت الخلاء کے ساتھ میں بھی ہو جاتی ہے، گاڑی کے ساتھ میں بھی ہے، وہ تنہائی میں بھی ہے، وہ خلوت میں بھی ہے، وہ جلوت میں بھی ہے، وہ نزدیک بھی ہے، وہ دور بھی ہے، جب دن آ گیا تو اس کی روشنی کو یہ نہیں بول سکتے آپ کہ یہ روشنی اگر آ گئی تو یہ روشنی ناپاک ہوتی، روشنی ناپاک نہیں ہوتی، طہارت خانے میں اگر روشنی چلی گئی تو ناپاک ہوتی، طہارت خانے میں ونڈو ہے، ونڈو میں سے دھوپ آ جاتی ہے، دھوپ نہیں آئی تو اس کی روشنی آ جاتی ہے، تو اسے روشنی ناپاک ہو جاتی ہے، اسے روشنی بدبودار ہو جاتی ہے، خراب ہو جاتی ہے، عیبدار ہو جاتی ہے، کیا ہے اس میں، کچھ بھی نہیں رہتا، یہ تو سورج کا حال ہے، وہ تو خالق سورج ہے، اس کی بساطت یعنی اس کا پھیلاؤ اور اس کے اندر لطافت ایسی ہوتی ہے، اس کو کوئی چیز روک ہی نہیں سکتی، کوئی چیز رکاوٹ نہیں بن سکتی، اللہ تبارک و تعالیٰ کے وجود کو، اللہ تعالیٰ کے نور کو کوئی چیز رکاوٹ نہیں بن سکتی، نہ پتھر، نہ دیوار، نہ پانی، نہ پہاڑ، نہ دریا، نہ نزدیکی، نہ دوری، نہ لطیف چیز، نہ کثیف چیز، نہ فرشتہ، نہ جن، نہ انس، پھر وہ لطیفی کیا ہوا، اللہ پاک تو لطیف ہے، وہ لطیفی کیا ہوا، اس کے اندر ایسی لطافت ہے کہ اس کو کوئی چیز روک ہی نہیں سکتی کہیں بھی کبھی بھی، سب جگہ اس کا ایک نور، اس کے نور کا فیضان سب جگہ ہوتا ہے، وہ نور ہے، وہ تو اللہ تبارک و تعالیٰ کے ساتھ ہونے کا مضمون سوچنا ہے، اللہ ساتھ ہے، معکم اینما کنتم، جہاں کہیں تم، اتنا سوچنا کہ تنہائی میں سامنے اللہ تبارک و تعالیٰ کو سامنے دیکھنا اکیلے میں، اور اصل اللہ تعالیٰ کا ڈر اور اصل اللہ تعالیٰ کا تعلق اور اللہ سے مخلص بندہ ہے، اللہ تعالیٰ کے ساتھ میں بھی اخلاص ہونا ہے، اللہ کے ساتھ بھی خیر خواہی ہونا ہے، النصیحت للہ ولی رسولہ ولی ائمۃ المسلمین، دین نصیحہ کا نام ہے، صحابہ نے پوچھا اللہ کے رسول کس کے ساتھ، اور میں اللہ کے ساتھ، اللہ کے ساتھ میں بھی خیر خواہی ہونا، اللہ کے رسول کے ساتھ اور پورے مسلمانوں کے ساتھ، اللہ کے ساتھ خیر خواہی کا مطلب کیا ہے، اللہ کے ساتھ خیر خواہی کا مطلب ہے کہ آدمی اللہ کے ساتھ تعلق میں مخلص ہو، خالص دوستی ہو اندر والی اللہ تعالیٰ کے ساتھ میں، وہ خالص دوستی جو ہے نا وہ اندھیرا اجالا اس سے کوئی فرق نہیں پڑتا، اندھیرے میں بھی ہونا، اسی وجہ سے اصل جو شرم ہے وہ اللہ سے ہونا ہے، ساتھ بیان کر رہے تھے نظام الدین میں، فرما رہے تھے کہ اصل بے شرم تو وہ ہے جو آدمی تنہائی میں گناہ کرتا ہے، بے حیا وہ ہے جو تنہائی میں گناہ کرتا ہے، उनकी बोलने का अंदाज कुछ ऐसा है कि सामने वाला परेशान हो जाता है, क्योंकि उन्होंने दूसरी तरफ से बोलने के आदी हैं। जो आमतौर पर लोग सीधा बोलने के आदी हैं ना, तो उन्होंने उतना उल्टा बोलने के आदी हैं, उसमें लोग परेशान होकर उनकी बात जल्दी नहीं समझ पाते, एतराज़ करते हैं। बहुत साहिब इल्म आदमी हैं, बहुत मुत्तकी परहेजगार हैं, बहुत साहिब इल्म हैं, बहुत बड़े आलिम दीन हैं, वो शेखुल हदीस हैं, फिर उसके साथ दाई है। ऐसे वैसे आलिम भी नहीं है, वो बड़े उलमा में से हैं, उलमा हक्कानी में से हैं, और खुदा तर्स उलमा में से हैं। बड़ा मरतबा है उस बंदे का। जो लोग करीब होते हैं, जाकर मिलते हैं, उनको अंदाज़ा होता है कि वो क्या शख्सियत है। वो फरमाते हैं असल ब्याया तो वो है जो तन्हाई में गुनाह करता है। अब सारी दुनिया तो फिर वो बयान में ये भी बोलते हैं ब्याया वो नहीं है जो खुल्लम खुल्ला गुनाह करता है। अब सारे लोग परेशान कि हम तो सारे मौलवियों से ये सुनते रहे कि जो खुल्लम खुल्ला गुनाह करता है वो ब्याया है। अब वो 5 मिनट तक ये तकरीर करते रहेंगे, उसके बाद एक जुमला बोलते हैं। जब जाके बात पूरी होती है उनकी, वो ये बोल रहे थे कि भाई जो खुल्लम खुल्ला गुनाह करता है उसको ब्याया है क्या, उसको तो इंसान भी नहीं मानना है। बोले जो खुल्लम खुल्ला कर रहा है उसको ब्याया क्या, उसको तो इंसान भी नहीं मानना है। बोले वो तो बोला कि कल नाम बोलो अदल में आ गया। ब्याया तो वो जो तन्हाई में अल्लाह के साथ शर्म नहीं है तो फिर क्या है भाई। तो उस हकीकत को मुतवज्जे करने के वास्ते बोलने का अंदाज ऐसा इख्तियार करते हैं, सामने वाला परेशान हो जाता, बाल लोग उसी को पकड़ के फिर अपना यूट्यूब पे चला देते हैं, कोई भी बात निकल देते हैं उनके खिलाफ में, वो हंगामा होता है, लोगों को मौजू मिल जाता है। अल्लाह तबारक व तआला के साथ होने का मजमून जो है ना, ये बहुत सीखने का है, क्योंकि ये इसका ताल्लुक हमारी तज़किये से है। तज़किये का मतलब है पाक होना। अल्लाह तबारक व तआला के पास असल चीज़ पाक होने की है, क्योंकि अल्लाह ताला पाक हैं, वो सिर्फ पाक को कबूल करेंगे। इन्नल्लाह तय्यिब ला यक़बलु इल्ला तय्यिब, अल्लाह पाक पाक हैं और पाक के अलावा किसी और को कबूल नहीं करेंगे। तो बंदा जब तक पाक न हो उस वक्त तक वो कबूल नहीं होगा अल्लाह की बारगाह में। और अल्लाह के पास पाकी ये नहीं है कि उसके जिस्म के अंदर से खून सूख जाए, क्योंकि खून भी नापाक है, उसके अंदर से बौलो बराज ख़त्म हो जाए, क्योंकि बौलो बराज भी नापाक है। बौलो बराज और खून की नापाकी जो है ना, इंतज़ामी चीज़ है। ये एक ऐसा मौजू है जो आप लोगों के लिए बहुत ही नया हो जाएगा। और तो मैं एक बात बता रहा हूँ आपको कि ये जो है ना शरीयत का एक नज़म है, उसके साथ ही यह मामला। वरना जिस चीज़ से बौलो बराज तैयार होता है वो तो पाकी थी ना, जिससे दम तैयार खून तैयार होता है वो तो पाकी थी ना। वो तो अल्लाह में कहाँ से लेके आए, मट्टी से लेके आए, पानी से लेके आए, आग से लेके आए, हवा से लेके आए, उसी के मुरक्कबात हैं वो। यही चीज़ जो है ना कीचड़ बन जाती है, अगर आपकी पेट में नहीं गई वैसे ही सड़के होगी, वो नापाक है क्या हो। आई बात समझ में? तो ये कुछ सीक्रेट हैं ये चीज़ें, लेकिन बताना ये है कि अल्लाह तबारक व तआला के यहाँ पाकी का मतलब एक और है। अल्लाह ताला पाक है, पाक के अलावा को कबूल नहीं करते का मतलब अल्लाह ताला के मंशे के मुआफिक आदमी का जाहिर व बातिन होना, वो पाकी है अल्लाह के पास। उनके इल्म की रोशनी में होना, उनके नूर से मुनव्वर होना, उनके वजूद से मौजूद होना, उनके शुहूद से मशहूद होना, उनके इल्म से मालूम बनना, वो है एतबार उसमें। वो अल्लाह तबारक व तआला अंदर बाहर से बंदे को वैसा होना पसंद करते हैं। इसी वजह से पाकी असर शुरू होती है दिल से। पाकी जाहिर की पाकी की कोई इतनी ज़्यादा वो तो कोई मेयार नहीं है, मतलब कोई बड़ी चीज़ नहीं होती। वो उसकी बड़ी अहमियत है इस्लाम में, बड़ी तालीमात हैं उसकी, लेकिन दर्जों के एतबार से आप देखेंगे तो ये पाकी असल नापाकी के मुकाबले में ये कोई नापाकी भी शुमार करना मुश्किल है। इतनी बड़ी नापाकी असल दिल की नापाकी होती है, और दिल की नापाकी का सबसे बड़ा जो हिस्सा है, सबसे ज़्यादा गंदगी, वो शिर्क है। शिर्क शिर्क इन शिर्क इन मशरक़ो ना नजस, मशरक नजस है। नजासत जो है ना वो असल शिर्क की वजह से होती है। इतनी ज़्यादा नजासत है कि फ़ला यक़रबुल मस्जिद अल हराम बादा आमिहिम हादा, मस्जिद हराम के करीब भी ना आए। इस साल के बाद में आइंदा मस्जिद हराम के करीब भी ना आए। इतनी गंदगी है जिसके अंदरून में, जिसके दिल के अंदर शिर्क होता है। शिर्क चूंकि अल्लाह को नापसंद है, इसलिए नापसंद है वो नजिस है, और ख़िलाफ़ वाक़े है वो। اور جھوٹ ہے وہ. شرک میں ہوتا یہ ہے کہ اللہ تبارک و تعالیٰ کے علاوہ کو اللہ تعالیٰ کی صفات میں شریک کر دینا. شرک شریک کرنے سے ہے نا. جو اللہ کی خصوصیات ہے وہ دوسرے میں ماننا یہ شرک ہے. اللہ کی چیزیں دوسروں کے ساتھ میں بھی جوڑ دی گئی, یہ غصے کی چیز ہے. آپ کی بیوی کو کوئی آدمی اپنی طرف لگا لے یہ میری بھی ہے بلکہ بولے تو آپ خاموش ہو جائیں گے. شرک گوارا آپ بھی نہیں کرتے. یہ گاڑی میری بھی ہے بلکہ کوئی آدمی آ گیا آپ کے گاڑی کے ڈور پہ آ گیا, یہ میرا بھی ہے, یہ جوتی میری بھی ہے بلکہ ایک وہ پہن لیا ایک آپ کو دے دیا. آپ کب گوارا کرتے ہیں شرک کو؟ تو آپ کی حیثیت ہی کیا ہے, میری حیثیت ہی کیا ہے چپتی کا شوربا, ہمارا کوئی شمار ہی نہیں ہے. اب مخلوقات کو سوچے آپ, پوری کی پوری مخلوقات کو, اتنی بڑی کائنات, اتنی بڑی جو ہے نا پورا جو سسٹم ہے یونیورسل کا, اس کے مقابلے میں جو اپنی ہماری پوری زمین مل کے ایک ڈاٹ کے برابر نہیں ہے, بلکہ وہ صرف کہاں سے نہ ہبل کو نظر آئی, ہبل اس سے آگے جانے کے بعد تو وہ زمین میں نظر نہیں آ رہی اس کو, اتنے تو چھوٹی بڑی پوری زمین ہے. تو ہم کس شمار میں ہیں؟ ہمارا مقام جو ہے نا ہمارے پیشاب میں ہونے والے وائرس سے بھی چھوٹا ہے اللہ کے مقابلے میں. ہمارے سامنے ہمارے پیشاب کے خطرے میں, ایک پیشاب کے خطرے میں کتنے ہوتے بیکٹیریا, بے حساب ہوتے ہیں نا بھائی, ملینوں میں ہوتے ہیں ایک پیشاب کے خطرے میں. وہ ایک ڈینٹسٹ کے پاس میں گیا تھا تو ڈاکٹر صاحب بول رہے تھے کہ جو ہے نا وہ ڈیپ کلیننگ بہت ضروری ہے. ہم کبھی ڈیپ کلیننگ کب کرا ہے؟ بچپن سے مطلب آج تک نہیں کرا ہے, 60 سال ہو گئے. تو ڈیپ کلیننگ بہت ضروری ہے. پھر اس کے بعد بولنے لگے ڈیپ کلیننگ اس لیے ضروری ہے کہ ہر دانت کے اطراف میں 2 ملین سے زیادہ بیکٹیریا ہوتا ہے. دھونے کے بعد, بروش کرنے کے بعد کی بات بتا رہا ہوں وہ صاحب, ہر دانت کے اطراف میں 2 ملین سے زیادہ بیکٹیریا, یعنی جیو ہوتے ہیں, زندہ چیز ہوتی ہے. آپ اندازہ لگا لیجیے مخلوقات کا ایک نظام ہے اللہ پاک کا. تو ہمارے پیشاب میں کتنا ہوتا ہے؟ ایک پیشاب کے قطرے میں. تو ایک پیشاب کے قطرے میں جو ملینوں قسم کے بیکٹیریا ہیں, اس میں سے جو ایک کی حیثیت ہے, ہمارے پورے کی حیثیت اللہ کے سامنے اتنی بھی نہیں ہے. اور یہ ملفوظ میں حضرت تھانوی کا سنا رہا ہوں آپ کو, اپنی طرف سے بنا کے نہیں بول رہا ہوں اس بات کو, یہ حضرت تھانوی رحمۃ اللہ علیہ کے ملفوظات میں ہے یہ بات کہ ہماری حیثیت, انسان کو تکبر کرنے کا حق کیوں نہیں ہے, اس پر حضرت نے یہ بات فرمائی ہے. کہیں کا بڑا اپن انسان کر سکتا ہے؟ اس کی حیثیت ہی کیا ہے؟ اس کی کبریائی, اس کی اس اکبر کے سامنے, اس کی کبریائی کے سامنے, اس کی عظمت کے سامنے, اس کی بڑائی کے سامنے. تو اتنا اپنے کو اتنی اپنی جگہ پر آ جانا, علم کے اعتبار سے اپنی جگہ پر آ جانا یہ حق ہے. اور ہم کو پوری مخلوق کو اپنی جگہ پر کر دینا, یہ ہے توحید کی حقیقت. ذرا سا بھی مخلوق کو اس کی جگہ سے ہٹائے تو وہ شرک میں آ گیا. اور وہ اتنی بڑی گندگی ہے, اللہ تبارک و تعالیٰ فرما رہے ہیں یہ میں نے ڈیسائیڈ کر دیا کہ اس کو معاف نہیں کروں گا, یہ صاف کر کے لانا میرے پاس. ان الشرک لظلم عظیم, سب سے بڑا ظلم کیا ہے؟ شرک ہے, اس کو دور کرنا. اس کے بعد میں جو ہوتے ہیں بدعات ہوتے ہیں. شرک کے بعد میں ٹکراؤ جو ہے نا وہ رسالت کے ساتھ ہے. توحید کے ساتھ ٹکراؤ شرک کا ہے, اور بدعت کا ٹکراؤ رسالت کے ساتھ ہے. رسول کے مقابلے میں بدعت ہوتی ہے, اللہ کے مقابلے میں شرک ہوتا ہے. تو اس کے بعد کی گندگی بدعت ہے, گناہ کبیرہ سے بھی بڑی گندگی ہے بدعت. یہ گوارا نہیں اللہ, حالانکہ اس کا پورا میٹیریل اچھا ہوتا ہے. بدعت کا میٹیریل برا نہیں ہوتا. بدعت اس کو بولتے جس کا میٹیریل اچھا ہوتا ہے. جس کا میٹیریل برا ہوتا ہے وہ تو گناہ ہوتا ہے, اور ساری دنیا جانتی ہے اس کو, چوری گناہ ہے, جھوٹ گناہ ہے, سود گناہ ہے, یہ گناہ ہے, ورنہ حرام خنزیر گناہ, یہ جو چیزیں بری ہیں وہ تو بری ہیں. بدعت کے اندر کوئی چیز آپ کو خراب نہیں ملے گی, اس میں صرف رسول کی مخالفت ہوتی ہے. اور رسول کی مخالفت دین میں ہوگی, اس لیے دین کے کاموں میں ہوگی. وہ انہوں نے جو عیدیں مقرر کی اس کے علاوہ آپ نے عیدیں اور لگا دی اس کے ساتھ، رسول کی مخالفت ہو گئی. انہوں نے خوشی کا طریقہ مقرر کیا، آپ نے الگ سے کر لیا اس کا. جو انہوں نے مقرر کیا وہ کرو بھائی، کس نے منع کیا آپ کو؟ انہوں نے خوشی کا طریقہ اللہ کی نعمت کا یہ مقرر کیا کہ وہ پیر کے دن روزہ رکھتے تھے پوری زندگی بھر. آپ کیوں رکھتے ہیں؟ تو بولے اس دن میں پیدا ہوا ہوں. میلاد النبی کا اصل شکریہ تو پیر کا روزہ ہے. کون مناتا ہے؟ ایک ہمارا شکیل ہے، انہیں ہمیشہ روزہ رکھتا پیر کا، ماشاء اللہ جزائے خیر دے. اور بھی ہوں گے ساتھی، تبلیغ والے رکھتے ہیں بہت سارے. ایک یہ شکیل ہے کہ نہیں رکھتا، کہاں رکھتا ہے؟ دو شکیل ہیں ہمارے پاس، تو بھی رکھا کر بھائی. سلام کے طریقے، جنہ والا فاتحہ دینے کے طریقے، عرس کے طریقے، اور دوسرے اور جو رسومات ہیں جن کو اسلام نے، علماء نے جن کو بدعت بتایا ہے، اس میں سے کوئی بھی چیز آپ کو، یہ اس کے کنڈے کھانے کا طریقہ. ہمارے پاس حیدرآباد میں تقریرا سنیں گے آپ بدعتیوں کی، تو بولیں گے کہ بھائی دیکھو کنڈے حرام ہے بولتے ہیں لوگ. کنڈے میں کیا ہوتا ہے؟ ٹھیکری ہوتی ہے مٹی کی، ہاں. اس کے اندر کیا ہوتا ہے؟ تو بولے اس کے اندر کھیر ہوتی ہے. وہ کس کے ساتھ کھائے جاتے ہیں؟ وہ پوری کے ساتھ کھائے جاتے ہیں. وہ پوری میں کیا ہوتا ہے؟ تو بولے جناب آٹا ہوتا ہے، اس کے اندر شکر ہوتی ہے، اس میں کھوپرا ہوتا ہے، اس میں یہ ہوتا ہے، اس میں وہ ہوتا ہے. اچھا بولے اس کو رکھ کے جو چیز پڑھی جاتی ہے وہ کیا ہوتی ہے؟ تو بولے وہ اللہ کا کلام ہوتا ہے. اس میں سورہ فاتحہ پڑھا جاتا ہے، اس میں سورہ اخلاص پڑھا جاتا ہے، اس میں سورہ پڑھا جاتا ہے. تو بولے اس کو جس چیز سے بنایا گیا، اس میں دودھ ہے، اس میں آٹا ہے، اس میں گھی ہے، اس میں بادام ہے، اور جناب جس برتن میں بنایا گیا وہ مٹی کا ہے، جس چیز اس پر پڑی گئی ہو. یہ لوگ جاہل لوگ جو ہے نا، یہ اس کو حرام، جاہل لوگ اس کو بدعت بولتے. بولے تقریر ہو رہی ہے، بدعتیوں کی تقریر نہیں سنی آپ کو بھی؟ بڑے مزے کے تقریر رہتے. اچھا ہمارے پاس سننے کی ضرورت نہیں پڑتی، گھر میں بیٹھو خود ہی آتی رہتی ہے. حیدرآباد میں آپ کو سننے کے لیے جانا نہیں پڑتا. گھر میں میرے کو بچپن میں پورے گانے یاد ہو گئے تھے، ایک مرتبہ بھی فلم نہیں دیکھے تھے، پورے گانے یاد ہیں. ارے آپ کو اتنے سارے گانے کیسے یاد ہیں؟ بولے سننے ہی نہیں، وہ آٹومیٹکلی سنے آتے رہتے گھر میں، پورا چلتے رہتا ہے ایسے محلے میں. عجیب قصہ ہوتا ہے وہاں پہ. تو یہ تقریر ان کو بھی ایسی ہے. ایک مرتبہ ایک بدعتی تقریر کر رہا تھا، کہنے کے دوستو کیا بجے ہیں اس وقت؟ تو بولے 11 بج گئے ہیں رات کے. تو بولے اسی لیے ہم بولتے ہیں 11ویں کرنا چاہیے. سبحان اللہ سبحان اللہ سبحان اللہ، کیا تقریر ہے بھائی، ارے کیا دلیل ہے. پھر اس کے بعد بولے 11 کے بعد میں کیا بجتے ہیں؟ بولے 12 بجتے ہیں. بولے اسی لیے کہتے ہیں 12 وفات ہے. بولے 12ویں کرنا چاہیے، 12 ربیع الاول منانا چاہیے. بولے 12 کے بعد کیا آتا ہے؟ تو 12 کے بعد ایک آتا ہے، چونکہ 12 کے بعد پھر ٹرن ہو جاتا ہے، 12 کے بعد پھر ایک. اسی لیے بولتے ہیں کہ جب 11ویں کرو گے تو 12ویں تک جاؤ گے، 12ویں کرو گے تو ایک تک پہنچو گے. واہ 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 سبحان اللہ سبحان اللہ. ایسی تقریر رہتے ہو لوگ، اتنا بیوقوف بناتے ہیں عوام کو جس کی کوئی حد نہیں ہے. اور لوگ بولتے ہیں کیا بیان کرتا ہے وہ آدمی، لوگوں کے دل جیت لیتا ہے، یہ کرتا ہے وہ. اور یہ تقریر ہو رہی تھی 5,000 روپے 10,000 روپے کی قیمت کے ساتھ، اس کے بغیر نہیں ہوتی ایسی تقریر. بدعت جو ہے نا یہ رسول کی مخالفت سے متعلق ہے نیک کام میں، اسی لیے بدعت میں بہت حساس ہونا چاہیے. بدعت بہت بڑی ناپاکی ہے، بدعت سے آدمی توبہ نہیں کرتا چونکہ وہ اس کو غلطی نہیں سمجھتا. بدعت میں توبہ نہیں ہوتی. بدعت میں نبوت پر اعتراض ہے حضور کی کہ آپ نے مکمل نہیں کی بات، اسی لیے وہ بہت زیادہ بڑی گندگی ہے. تو توحید کا مقابلہ شرک کے ساتھ میں ہے، رسالت کا مقابلہ بدعت کے ساتھ میں ہے. تو دوسرے نمبر کی گندگی بدعات ہیں، تیسرے نمبر کی گندگی گناہ کبیرہ ہیں، چوتھے نمبر کی گندگی ان کے مبانی ہیں. مطلب یہ کہ وہ اوصاف وہ صفات جن کی بنیاد پر یہ گناہ کبیرہ کا صدور ہوتا ہے، اخلاق رذیلہ جو ہے انسان کے اندر جو بیٹھے ہوئے ہیں. ایک بات بتاتا ہوں، میں آپ کو عرض کرتا ہوں، اس سے ریلیٹڈ ہے، سمجھنے میں آپ کو مدد ملے گی. پیشاب سے، بول و براز سے، پیشاب پکانے سے، خون سے ریلیٹڈ ہے یہ چیز. اخلاق رذیلہ اصل کس کو کہتے ہیں؟ اخلاق رذیلہ اصل ان صفات کو کہتے ہیں جو مٹی سے، پانی سے، آگ سے، ہوا سے پیدا ہوتی ہیں. ہمارے جسم کے اندر جو بناوٹ ہے ہمارے جسم کی، وہ مٹی سے، آگ سے، پانی سے، مٹی ہے نا، ہوا سے ہے نا. یہ چار عناصر ہیں، چار انگریڈینٹس ہیں پوری کائنات کے، عالم شہادت کے چار انگریڈینٹس. ان کے جو ہے نا، ان سے مرکب ہو کے ہر چیز آتی ہے، ان سے مرکب، یہی چیز سے ہماری غذا بنتی ہے. ہمارے جسم میں اصل یہی ہے، پانی، سب سے زیادہ پانی ہوتا ہے، مٹی ہوتی ہے جناب، پھر ہوا ہوتی ہے، پھر اسی سے، اسی کے آپس کے مکسنگ سے، فلاں سے فلاں سے خون بھی ہے، اسی سے بول بھی ہے، اسی سے براز بھی ہے. اس کے اندر سے جو صفات ناشی ہوتی ہیں، پیدا ہوتی ہیں نا، ان کو ہی اصل میں غلیظ صفات کہتے ہیں. غلیظ صفات کی بنیادی وہ ہے. مثال کے طور پر حرص بری چیز ہے نا. حرص کہاں سے آیا؟ پانی کی کیا خصوصیت ہے؟ جہاں پہ بھی ڈالو پھیل جاتا، اس کو گھسنے کی جگہ ہو نہ خالی. یہ اس کے خواص میں سے ہے. غصہ ہے نا، یہ کہاں سے آتا ہے؟ آگ سے آتا ہے. اس کی سارا سارا مسئلہ، سارا شیطان جو اثر ڈالتا ہے آدمی کی باڈی کے اوپر، گھس جاتا ہے، غصے سے آتا ہے. اور غصہ کہاں سے آتا ہے؟ آگ سے آ رہا ہے. جتنے رذیلا سے رذیل صفات آپ کو ملیں گے، بے حیائی ہے، نیچ پنا ہے، کمینہ پن ہے، اور جناب والا جبنت ہے، بزدلی ہے، بخالت ہے. مٹی کی کیا خصوصیت ہے؟ جو ڈالو اندر کی پلیٹ، اس میں امید کی تجلی ہے نا، اس پر ماں ڈالنے کی خصوصیت ہے. اس زمین میں جو چیز ڈالو ختم کر لے گی، اس کو کھا جائے گی. یہ جتنے رذیل صفات ہیں اصل میں، یہ ان سے ریلیٹڈ ہیں. اور اللہ تبارک و تعالیٰ یہ چاہتے ہیں کہ روحانی جو صفات ہیں، آخرت میں کام آنے والے، یہ جسم سے پیدا ہونے والے جو غلط صفات ہیں، ان کی اصلاح کرنا، اس کا نام اصل تزکیہ ہوتا ہے. کچھ چیزیں سائیڈ ایفیکٹ کے طور پر ہوتی ہیں. انسان کو اللہ تبارک و تعالیٰ نے یہ جسم دیا، بڑی مصلحتوں سے دیا، بڑے کام کی چیز ہے. اگر یہ نہ دیتے تو روح کچھ بھی نہیں کر سکتی تھی. روح سجدہ کرنا چاہ رہی، پیشانی چی نہیں ہے اس کے پاس، کیسے کرے گی؟ روح خرچہ کرنا چاہ رہی، مالی نہیں ہے اس کے پاس، کہاں سے خرچہ کریں گی؟ روح کچھ کام کرنا چاہ رہی، ہاتھ ہی نہیں ہے اس کے پاس، کیسے کریں گی؟ روح کہیں جانا چاہ رہی، پیر ہی نہیں ہے اس کے پاس، کیسے جائیں گی؟ تو اس کو جو جسم دیا گیا، کیا اب میرے کو ٹائم کا اندازہ دو؟ جو انسان کو جو جسم دیا گیا ہے، وہ بڑی کام کی چیز ہے. لیکن ہر چیز کو جو دیا جاتا ہے نا، اس کے کچھ سائیڈ ایفیکٹ ہوتے ہیں. ان سائیڈ ایفیکٹ کو الگ کرنا ہوتا ہے تو فائدہ اٹھایا جا سکتا ہے اس سے، ہے نا. اس کی پوری حالت میں فائدہ نہیں اٹھایا، نقصان دہ والی، نقصان دہ چیز ہو جاتی ہے وہ چیز. درخت ہوتا ہے، اب آپ لکڑی کو لا کے دروازہ بنانا چاہ رہے ہیں، اس کی کھڑکی بنانا چاہ رہے ہیں، اس کے چھلکے کے ساتھ لگا دے سکتے ہیں آپ، مگر چھلکے کے بغیر درخت آئیں گا کیسا؟ اس کی جو اسکن ہے، اس کی جو کھال ہے، وہ تو جب درخت آئے گا تو اس کی حفاظت اس کی کھال سے ہے. اگر وہ کھال نہیں ہوگی تو درخت جل جائے گا. وہ کیونکہ اس کی سیفٹی کا جو سسٹم اللہ نے رکھا ہوا ہے وہ نہیں رہے گا، تو وہ سیف نہیں رہے گی وہ چیز. وہ سیفٹی کا سسٹم اس کی اپنی کھال کے ساتھ میں ہے. وہ کھال جو ہے نا، وہ آپ کے دروازے میں لگنے کی نہیں ہے، وہ آپ کی چوکھٹ میں لگنے کی نہیں ہے، وہ آپ کے ٹیبل پہ لگنے کی نہیں ہے. مگر اس کی ضرورت نہیں ہے نا، بلکہ وہ ویسا نہیں ہونا تھا نہیں. وہ آپ کو دینے کے لیے، اندر کی لکڑی آپ کو دینے کے لیے باہر کی کھال ضروری ہے. باہر کی کھال کیا کرنا؟ باہر کی کھال آپ نکالنا، پھر اس کو فائدہ اٹھانے کے واسطے کچھ اور کر لو. اس کا برادہ بناؤ، اس کا پاؤڈر بناؤ، اس کا یہ کرو، اس کا وہ کرو، کیا کیا کام آتا ہے دیکھو، اس پر ریسرچ کرو. اس کو استعمال کر سکتے ہو تو کرو، نہیں تو جلاؤ، جو بھی کرنا ہے آپ کو، مگر اس کو الگ کرنا پڑتا ہے. کچھ چیزیں ایسی ہوتی ہیں سائیڈ ایفیکٹ کی ہوتی ہیں. ہمارے جسم کے سائیڈ ایفیکٹ ہیں، انہی کا نام اخلاق رذیلہ ہے. اور وہ پیدا ہوئے ہیں ہمارے جسم کے اندر جو اجزاء ہیں ان سے. بخل اسی سے آتا ہے، حسد اسی سے آتا ہے، بزدلی اسی سے آتی ہے، بے حیائی اسی سے آتی ہے، کمینہ پن اسی سے آتا ہے، حرص اسی سے آتا ہے، حسد اسی سے آتا ہے، تکبر اسی سے آتا ہے، तकबर आग से है ना, अल्लाह ने इसी वजह से जिन्नात को आग से पैदा किया, उसको कहा शैतान को कहा सजदा करने को, तो बोले आपने तो मुझे आग से बनाया है, खलक़तनी मिन नार, मुझे आपने आग से बनाया है और इसको आपने मिट्टी से बनाया है, और आग बड़ी ऊपर जाने वाली चीज़ है, मिट्टी नीचे जाने वाली चीज़ है, जो ऊपर जाने वाली है वो बड़ी है, जो नीचे जाने वाली है वो छोटी है, लिहाजा जो ऊपर जाने वाली है उसको मसजूद होना चाहिए, साजिद नहीं होना चाहिए, मिट्टी को सीधा करने का हुक्म देना है, आपने उल्टा हुक्म दे दिया है, क्या मंतिक है साहब, और है किसके सामने? फिर कौन बोला कि आग जो है ना अफजल है और मिट्टी मफजूल है? कौन बोला तुझे, कहाँ से निकाला तू ये बात? आग में एक चीज़ डाल के देख, मिट्टी में एक चीज़ डाल के देख, आग में डालता है तो जल जाती है, मिट्टी में डाले तो पूरा चमन बन जाता है, यहाँ से होता है, सारे फूल इसी से हैं, सारे फल इसी से हैं, सारे बागात इसी से हैं, सारा चमन इसी से, सारी ग्रीनरी इसी से, आग में डाल के देख पता चलेगा, खावा वैसे अपनी तरफ से लगा दिया हो गया उल्टी बनती कि आपने मुझे आग से बनाया, आग बड़ी होती है मिट्टी छोटी है, तो मिट्टी छोटी होती कहाँ से मिल गया तेरे को, ये होता है। बातिल के पास में, बातिल की जो दलील होती है ना, उसके हमेशा दो हिस्से होते हैं, एक हिस्सा गड़बड़ होता है, एक हिस्सा सही होता है। जैसे आपने मुझे आग से पैदा किया, ये सही है, मगर ये कि आग अफजल होती है ये गलत है। शियों को आप देखेंगे अहले बैत से मोहब्बत होना चाहिए, अहले बैत से मोहब्बत होना चाहिए, सही है जुमला नहीं, लेकिन जब अहले बैत से मोहब्बत हो तो फिर सहाबा से दुश्मनी होना चाहिए, ये गलत है। अहलुल्लाह से मोहब्बत, बिदअतियों क्या कहते हैं, अहलुल्लाह की अजमत और मोहब्बत होना चाहिए, अल्लाह वालों औलिया अल्लाह की मोहब्बत होना चाहिए, ये जुमला सही है बिल्कुल, लेकिन जब औलिया अल्लाह की मोहब्बत है और उनकी अजमत है तो उनकी कब्र का तवाफ होना चाहिए, ये कहाँ से लेके आ गया भाई, सजदा होना चाहिए ये कहाँ से। दूसरा हिस्सा उनका गड़बड़ होता है, तहलील इसी का नाम है, आप दलील को पहचानने के वास्ते उसके दोनों हिस्सों को अलग करके, फिर हर हिस्से में एक मुब्तदा खबर होता है, एक मौजू महमूल होता है, वो दोनों को अलग तोड़ के देखना पड़ता है, वहाँ से दलील जो है ना सही है या नहीं है वहाँ से टूटती है दलील, दलील पहचानने का तरीका वो होता है। मैं ये अर्ज कर रहा था कि पाकी में तीसरे नंबर की पाकी जो होती है वो गुनाह कबीरा की है, फिर उसके साथ पाकी जो है ना वो अखलाक रजीला की है, उसके बाद फिर पाकी जो है ना वो छोटे गुनाहों की होती है, फिर उसके बाद नापाकी, फिर उसके बाद में जो नापाकी होती है वो गफलत की होती है, गफलत भी नापाकी, वो अंदर के ये नापाकियों से फिर ये पेशाब पाखाना खून ये बाहर आ रहा है, जब तक ये अंदर है नापाक नहीं है, क्योंकि मतलब जिस्म की तरकीब से है, वो गोश्त से बना हुआ है, वो गोश्त जो है ना तरकारी से बना हुआ है, गोश्त हलाल गोश्त से बना हुआ है, वो तरकारी से बना हुआ है, वो पानी से बना हुआ है, जो भी जिस चीज़ से भी अंदर के जो निज़ाम जो चल रहा है पूरी फैक्ट्री का, जो भी उसके अंदर आइलिंग वगैरह है, जो भी चीज़ें उसमें हैं, वो सब ख़राब नहीं हो, उनके बनाए हुए हैं, लेकिन जब वो चीज़ बाहर आए तो उसकी सफाई का अहतमाम ज़रूरी है, इसलिए उस पर हुक्म लगाया गया कि ये नापाक है। और ये सारी तकरीर का खुलासा इस पर चला, इन्नल्लाह तय्यिब ला यक़बलु इल्ला तय्यिब, अल्लाह पाक हैं वो सिर्फ पाक को कबूल करते हैं, हक़ ताला ये चाहते हैं कि बंदा मेरे पास आए तो पाक अमल करे, पाक काम करे और ख़ुद पाक हो, ज़ाहरी तौर पर भी पूरा पाक हो और बातिनी तौर पर भी पूरा पाक हो। जब ज़ाहिर और बातिन दोनों में पाकी का अहतमाम आदमी करता है तो वो पाक करार दिया जाता है, और जब वो पाक करार दिया जाता है अल्लाह के पास तो फिर उसको जहन्नम से बचा लिया जाता है, जन्नत में भेजा जाता है, क्योंकि पाकी जो है ना ये जन्नत का ब्लड ग्रुप है, नापाकी ये जहन्नम का ब्लड ग्रुप है, इसलिए ज़रा सी भी नापाकी अगर होगी जिस्म के अंदर, इस शख्सियत के अंदर, तो उसको जन्नत में जाने नहीं दिया जाएगा, हत्ता कि राई के बराबर भी किब्र है वो भी नापाकी का हिस्सा है, लिहाजा वो जन्नत में नहीं जाएगा। दूसरों की बदखाई, ला यदखुल जन्नत नम्माम, चोरखोरी करने वाला जन्नत में नहीं जाएगा, क्यों? इसलिए कि वो दूसरे का खैरखाही नहीं कर रहा, बदखाही कर रहा, दोनों को लड़ा देने का काम करना चाह रहा, गीबत करने वाला दूसरे की इज्जत से खेल रहा है, बेइज्जत कर रहा है, गीबत करने वाला दूसरे के सामने बेइज्जत करता है, छोटा करता है, तभी तो गीबत कर रहा है वो उसकी। और ये आदमी के अंदर की गंदगी की तर्जुमानी है, बदखाही है। वगैरह वगैरह पूरा रिलेशन है इसका, इसका उससे, उसका उससे, उसका उससे, उसका उससे। एक किताब है उद्दतु साबरीन हाफिज़ इब्न क़य्यिम की, उसमें यह तफसील बहुत अच्छी है, बहुत तफसील से मौजूद है। एक मरतबा में पढ़ा था जब दारुल हैदराबाद में थे, उस ज़माने में इस किताब को मैंने पढ़ा था, बड़ी अच्छी किताब है। इसलिए मेरे दोस्तों ये एक मौजू है मेरा और आपका, और अहम तरीन मौजू है कि मैं पाक हो जाऊँ, ख्यालात से पाक हो जाऊँ, अपने दिल से पाक हो जाऊँ, अपने अकीदे से पाक हो जाऊँ, अल्लाह तबारक व तआला के गैर, अल्लाह के बारे में गलत तसव्वुर से, गलत कॉन्सेप्ट से, गलत इल्म से मैं पाक हो जाऊँ, जैसा अल्लाह ने इल्म दिया वैसा होना। तो अल्लाह तबारक व तआला के सामने बाअदब होने के वास्ते अल्लाह तबारक व तआला हर वक्त मेरे साथ हैं, ये याद होना ज़रूरी है। ये बंदा बाअदब होगा और हर वक्त हैं अल्लाह, इस्तिंजा के वक्त में भी साथी होते हैं, पूछे कि वो हमारी ज़रूरत है, मजबूरी है। अल्लाह ने कहा कि तुम्हारी मजबूरी में हम कोई दखल नहीं देते, तुम अपनी मजबूरी पूरी करो। साहबे किराम को इस्तिंजा करना मुश्किल हो गया था, जब उनको ये बताया गया कि अल्लाह व माँ को मैं नमा कुन तुम, तो सब साहबा को कपड़े हटाना मुश्किल हो गया। किसी बड़े आदमी को देख के सामने आप खड़े होकर कपड़े हटा ही नहीं सकते। तो अल्लाह ने फरमाया कि मेरा मामला अलग है, मेरा मामला अलग है। मेरा क्या मामला? मेरा मामला ये है कि तुम कपड़े पहने भी तो मेरे सामने होते ही नंगे हैं, कपड़े हटाने से कहीं को शर्मा रहे हैं नंगे होते बोल के ना, तो कपड़े पहने तो मेरे पास छुपे हुए हैं क्या तुम? ये अल्लाह ने फरमाया, अल्लाह इन्नहुम यसनून सुदूरहुम लियस्तखफू मिन्हु, ये लोग अपने आप को, अपने सीनों को लपेटते हैं ताकि छुपे अल्लाह से। अल्लाहीना यस्तगशून सियाबहुम यअलमु मा युसिरून व मा युलिनून, जिस वक्त ये लोग कपड़े पहने हुए हैं उस वक्त भी मेरे सामने खुले हुए हैं। लिहाजा तुम्हारे को इस्तिंजा का तकादा हो रहा, बौल का, बराज का जो तकादा है वो पूरा कर लो, घर वालों के साथ तकादा है वो पूरा कर लो, मेरी तरफ से इजाज़त है इसकी। तो इजाज़त के साथ जो आदमी काम कर रहा है वो उसमें कितना अदब करेगा, कितना शर्म करेगा, कितना लिहाज करेगा, कितना बकदर ज़रूरत पर किफ़ायत करेगा, वो है वहाँ पे मसला। तन्हाई में अल्लाह तबारक व तआला के साथ होने का मुराकबा करना, अल्लाह तआला के साथ है, बैठे बैठे कोई नहीं है तो ये सोचना कि यहाँ अल्लाह तबारक व तआला है, और आप अल्लाह तआला के हुए बगैर आप हो ही नहीं सकते। आप देख रहे हैं किसी चीज़ को, ये कैसे हो सकता है कि आप तो देख रहे हैं अल्लाह मियां नहीं देख रहे? कितनी भद्दी बात, गंदी बात हो जाएगी कि आप देख रहे हैं तकिए को अल्लाह मियां नहीं देख रहे, ये क्या बात हुई? आप कोई चीज़ सुन रहे हैं तो ये कैसे मुमकिन है कि आप एक बात सुन रहे हैं और अल्लाह पाक नहीं सुन रहे? आप एक बात जानते हैं, ये कैसे मुमकिन है कि आप जानते हैं और अल्लाह नहीं जानते? आप हैं तो ये कैसे मुमकिन है कि आप हैं और अल्लाह नहीं है? ये पॉसिबल ही नहीं। आप यहाँ हैं और अल्लाह नहीं है, ये कैसे मुमकिन है? उनसे तो आप हैं, मैं हूँ। इसके ऊपर जब गौर करते हैं ना तो बड़े अजीब बातें खुलने लगती हैं। आदमी पीछे चला जाता है और अपने को देखता रहता है कि वो छुप रहा है और अल्लाह मियाँ जाहिर हो रहे हैं। अब ऐसा है कि अल्लाह तबारक व तआला छुपे हुए हैं और हम जाहिर हैं, लेकिन जब गौर व फिक्र की आदत होती है तो फिर ये नौयत सामने आती है कि वो छुपने लग, वो जाहिर होने लगते हैं और हम छुपने लगते हैं, मखलूक छुपने लगती है, बाहर वो आ रहे होते हैं। आँखों की सिफत उनकी है, उनके दिखाने से तो मैं देख रहा हूँ। कानों की सुनने की सिफत उनकी है, उनके सुनाने से तो मैं सुन रहा हूँ। वो कहलवा रहे हैं तो मैं कह रहा हूँ। हम बोलते नहीं हैं, बुलवाए जाते हैं। हम सुनते नहीं हैं, सुनवाए जाते हैं। और हम देखते नहीं हैं, दिखाए जाते हैं। हमारा हर मामला ऐसी, हमारा जानना, हमारा इरादा, हमारी कुदरत, सब चीज़ें ऐसी, बल्कि हमारी हयात ऐसे ही है, हमारा इल्म ऐसे ही है। हम नहीं जानते, वही जानते हैं जो वहां में जनवाते हैं, बतलाते हैं। और हम जिंदा नहीं हैं, उनके जिंदा रखने से जिंदा हैं। ये सब हमारे पास अमानत है, अपना जाति तो कुछ है ही नहीं। हर इंसान का जाति कुछ नहीं है, इंसान अपनी जात से जाहिल है और अपनी जात से जालिम है। सिर्फ जाहिल नहीं है, जहूल है, सिर्फ जालिम नहीं है, जलूम है। इन्नहु काना जलूमन जहूला। इंसान अपनी जात से जो है ना वो मुर्दा है, अपनी जात से जो है वो बहरा है, गूंगा है। हम अपनी हमारी अपनी हकीकत में कुछ भी नहीं है। फिर ये क्या है जो कुछ भी दिख रहा है, ये अमानत है हमारे पास, उनका है, दूसरे की चीज़ हमारे पास है। लेकिन देखना भी उनका हमारे पास है, सुनना भी उनका हमारे पास है, बोलना भी उनका हमारे पास है, चाहना भी उनका हमारे पास है, जानना भी उनका हमारे पास है, वजूद भी उनका हमारे पास है, ज़िंदगी भी उनकी हमारे पास, इसलिए उसका हिसाब है। दिल भी उनका हमारे पास है, अपना दिल तो हमारे पास, जब हमारे पास वजूद ही नहीं है तो दिल कहाँ से लाएंगे, अपन दिमाग कहाँ से लाएंगे, किडनी कहाँ से लाएंगे, लीवर कहाँ से लाएंगे, कुछ भी अपना नहीं है, सब अमानत है हमारे पास। जो चीज़ अमानत की होती है उसमें हिसाब होता है, इसलिए हिसाब है। अगर हमारा जाति होता तो हिसाब ना होता, सबका हिसाब है, दिल का भी हिसाब है। जब आदमी ये सोचता है तो आप देखेंगे आप कि हम पीछे हो जा रहे हैं और आहिस्ता आहिस्ता अल्लाह ताला बाहर आते जा रहे हैं। एक एक चीज़ में आप देखेंगे, कायनात में, आसमान में, ज़मीन में, चाँद में, सूरज में, सितारों में, कहकशाओं में, हवाओं में, पानियों में, पहाड़ों में, समंदरों में, दरियाओं में, आप जाएंगे तो जो चीज़ अपने ऊपर सोच रहे हैं आप, वही चीज़ उनके ऊपर सोचते जाएंगे तो आप देखेंगे कि अल्लाह तबारक व तआला अपीयर होंगे और मखलूक जो है ना वो छुपनी छुप बातिन में चली जाएगी। और इस नज़र, ये नज़र पैदा करने की एक मशक होती है। पूरी कायनात में हक तआला शानों का, उनकी सिफात का, उनके कमालात का जलवा होता है, उनका ही कमाल है, छोटी से छोटी चीज़ में, बड़ी से बड़ी चीज़ में, ये सीखना है। और उसकी शुरुआत कहाँ से होंगी, वो यहाँ से होंगी, अल्लाह तबारक व तआला करीब हैं और अल्लाह तबारक व तआला साथ हैं। वह माकुम है ना माकुम, तुम वो तुम्हारे साथ हैं जहाँ कहीं तुम, अल्लाह बिमा तअमलून बसीर, और अल्लाह ताला तुम्हारे अमलों को देख रहे हैं। नानू अकरब इलैहि मिन हब्लिल वरीद, हम सिर्फ करीब नहीं हैं बल्कि अकरब हैं, और अकरब इतने भी ऐसे अकरब हैं कि तुम्हारी जो शह रग है, जान की जो रग है, उससे ज़्यादा हम करीब हैं। हमारी ज़ात पर अल्लाह तबारक व तआला के वजूद को तकद्दुम हासिल है, उनकी ज़ात, उनका वजूद पहले है, हमारी ज़ात उसके बाद में आई हुई है, तो लिहाजा हमारी ज़ात पर वो मुकद्दम है, वो पहले है, लिहाजा वो हमारी ज़ात से ख़ुद करीब है। हमारी ज़ात हमसे जितनी करीब है वो हमारी ज़ात से भी ज़्यादा हमसे करीब है, क्योंकि उनके वजूद से हमारी ज़ात कायम है। क्या वक्त हो रहा? अल्लाह तबारक व तआला मुझे और आपको सबको अमल की तौफीक अता फरमाए। और जो अल्लाह पाक ने अपना जो तआरुफ हमें कराया है जगह जगह कुरान पाक में, पूरा कुरान भरा हुआ है अल्लाह के तआरुफ से और अहादीस मुबारक में, अगर हम याद नहीं रखते, ध्यान नहीं रखते, तो मुज़ाकरा इसलिए करना है कि वो हमें याद होने लगे। सुनाना भी इसीलिए है, सुनाने वाले को क्या याद है, सुनाने वाले सबसे बड़ा गाफिल है, तो सुनाना इसलिए ताकि सुनाने वाला सोचे बैठे और करे, सुनना इसलिए ताकि सुनने वाला सोचे बैठे और करे, और रोज़ाना की आदत डाले और बाद हफ्ता इसको बढ़ाता जाए, इस इस्तेहज़ार को बढ़ाता जाए, ताकि चलने फिरने में भी आदमी के ध्यान में रहे, मस्जिद में भी ध्यान में रहे। अब आप अंदाज़ा करो, अगर किसी आदमी को ये चीज़ ध्यान में रहेगी तो नमाज में कितना खुशू उसको होगा, कहाँ के नमाज में वसवसा आएगा, कहाँ नमाज में ख्यालात में आदमी इधर उधर जाएगा, सामने तो अल्लाह पाक है, अल्लाह के सामने कोई और चीज़ को कहाँ देखने का मौका है, वही सुन रहे हैं, वही देख रहे हैं, वही कहलवा रहे हैं, उनके हाथ से तो मैं हाथ फैला रहा हूँ, उनकी पेशानी लेके तो मैं सजदा कर रहा हूँ, उनकी ज़ुबान लेके तो मैं तस्बीह बयान कर रहा हूँ, उनकी आँखों से तो मैं देख रहा हूँ, मेरे पास टाइम ही कहाँ है इतना कि मैं इधर उधर जाऊँ, मगर वो मश्क नहीं हुई ना अपनी, तो वो सब है, हम फिरते रहते हैं सारे कायनात में, सारे जहाँ का जर्द हमारे जिगर में है, तो ये हमको फिरने की जो आदत है, वो फिरने की आदत ख़त्म उसी वक्त ख़त्म होंगी, क्योंकि नमाज के खुशू का मतलब है नमाज में फिरने की आदत नहीं रहना। नमाज के खुशू की हकीकत क्या है, नमाज में फिरने की आदत, हम तो इमाम को काम पे लगा देते अल्लाह अकबर बोल के, उसके बाद बोलते भाई तू शुरू तू चलते रहो, मैं इधर घर जाके आता हूँ। हम अपने घर पे फिर रहे हैं, दोस्तों के पास फिर रहे हैं, इधर जा रहे हैं उधर जा रहे हैं, पूरी दुनिया का जहाँ जहाँ का जहाँ फिर के आ जाते। और फिरने की विंडो जो है ना अपनी, वो अपनी वेबसाइट है, अपने अपने जो है ना अपने अपने इंटरनेट है वहाँ, वो सब वो बाबुल दाखिला बाबुल खारिजा है, वो निकलने का एग्जिट करने का वहाँ से पड़े जाते, ईरान को चले जाते, सऊदी को चले जाते, वहाँ चले जाते, गजा को जाके आ जाते, यमन को जाके आ जाते, हिंदुस्तान को जाके आ जाते, पाकिस्तान को जाके आ जाते, गुंडों में पहाड़ों में दोस्तों में दुश्मनों में अपनों में परायों में बीवी में बच्चों में, जब तक उन्हें नमाज ख़त्म नहीं करा उस वक्त तक फिर नहीं आते थे अपनी। और अल्लाह तबारक व तआला को यही चीज़ नापसंद है, अल्लाह कहते भाई तुम मेरे सामने हो तो फिरने की आदत छोड़ो, जब तक नमाज पढ़ रहे हो उस वक्त तक फिरो मत। वो सीखने की चीज़ है, अच्छा थोड़ा सा सीख लिए ना बड़ा आसान है, बस सारा मसला नहीं सीखने का है, सारा मसला नहीं सीखने का है। अगर सीख लिए तो जैसे जैसे जब जैसे हुजूर हासिल होने के बाद में गायब हुआ, जैसे अब अपन फिर रहे ना तो अपने लिए ठहरना मुश्किल है ना, जब ठहरना सीख लिए तो फिरना मुश्किल हो जाता, हिम्मत बाकी नहीं रहती आदमी, अल्लाह पाक के सामने से मैं कैसे जाऊँ, तो मैं नियत करके सामने हूँ, पहले से भी वो सामने हैं, अल्लाह अकबर बोलने से पहले कहाँ हैं आप, उनके सामने हैं आप, नमाज की नियत बाकी नमाज शुरू होने से पहले भी वो सामने हैं, लेकिन आप नमाज की नियत बांध के तकबीर तहरीमा पढ़ करके ख़ास अमल उनके सामने उनके हुजूर में करना चाह रहे हैं, तो वो इतना अहम चीज़ हो जाती है वो, कि वो सामने होने के बाद में आप अगर जाना चाहे तो नहीं जा सकते अस्सलाम वालेकुम होने तक, वो हासिल होना है चीज़, मेहनत पर है ये सब चीज़, अल्लाह पाक हम सबको अमल की तौफीक अता फरमाए, मेहनत नसीब फरमाए, खुलूस नियत के साथ में किसी बुजुर्ग को अपना उस्ताद बना के मुशीर बना के उसके साथ में थोड़ी कोशिश करना, अल्लाह पाक नसीब फरमाए। अल्लाहुम्मा सल्ली अला सय्यिदिना मुहम्मद वअला आलि सय्यिदिना मुहम्मद। रब्बना ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين، رب اغفر لنا ورحمة جابة ربنا تعالى إنك أنت العزيز الحكيم، اللهم اجعل حبك أحب الأشياء إلينا واجعل خشيتك أخوف الأشياء عندنا، واقطع عنا حاجات الدنيا بالشوق إلى لقائك وإلى آخرتك، عبادتك. اللهم إنا نسألك حبك وحب من يحبك وحب عمل يقربنا إلى حبك. اے اللہ آپ کی عظمت ہمارے دلوں میں بٹھا دیجیے، آپ کی معرفت ہمیں عطا فرما دیجیے، آپ کی محبت عطا فرما دیجیے، آپ کا خوف و خشیت عطا فرما دیجیے، آپ کو یاد کرنے کی لذت نصیب فرما دیجیے، آپ کے مبارک کلام کو پڑھنے کی حلاوت نصیب فرما دیجیے، اس کا شوق پیدا فرما دیجیے، ہمارے نفوس کا تزکیہ فرما دیجیے، اللہ آپ ہی تزکیہ فرما سکتے ہیں، آپ کے علاوہ کوئی تزکیہ نہیں کر سکتا، اے پاک پروردگار اپنے کرم سے عافیت کے ساتھ ہم تمام کا تذکیہ فرمائیے، ہمیں اپنی یاد سے آراستہ فرمائیے، آپ کے دھیان سے آراستہ فرمائیے، اپنے کرم سے ہماری دعاؤں کو قبول فرمائیے، اللہ اس آفس کے افتتاح کو قبول فرمائیے، اس کو خیر کا ذریعہ فرمائیے، اللہ اس کو امت مسلمہ کی خدمت کا ذریعہ بنائیے، اپنے کرم سے ہماری دعاؤں کو قبول فرمائیے، مبارک علی سید المرسلین وعلی آلہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین۔